بسم الله الرحمن الرحيم. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. درود بھیجئے محمد. آج ایک ایسے اہم موضوع پر گفتگو کا ارادہ ہے کہ ایک دینی طالبہ ہونے کے ناطے سے آپ لوگوں کی اپنی زندگی میں اس کی بہت زیادہ اہمیت ہے، اور کسی بھی شخص کے لیے ایک مومن یا مومنہ کے طور پر بھی اس کی اہمیت بہت زیادہ ہے. اور وہ ہے، ہم عام طور پر جتنی بھی غذائیں استعمال کرتے ہیں بطور طالب علم، کن سے ہماری روحانیت میں اضافہ ہو سکتا ہے، کون سی ایسی چیزیں ہیں کہ جو آپ کی روحانیت میں کمی واقع کرتی ہیں. عام طور پر دن و رات ہم ان چیزوں کو استعمال کرتے ہیں، اور اس کے اثرات کیا ہوتے ہیں وہ بھی آپ گفتگو میں آگے چل کر ملاحظہ فرمائیں گے. دیکھیے، ہر عمل کا آپ کے جسم پر بھی اثر ہوتا ہے اور آپ کی روح کے اوپر بھی اثر ہوتا ہے. چاہے وہ واجبات ہوں، چاہے وہ حرام کام ہوں، چاہے مستحبات ہوں، چاہے مکروہات ہوں، چاہے مباح کام ہوں، ان سب کا آپ کے جسم پر بھی اثر ہے اور آپ کی روح کے اوپر بھی اثر ہے. مثلا اگر ہم نماز کو لیں، نماز جسمانی اعتبار سے ایک ایکسرسائز ہے، اس کے اندر اس کے جسمانی اعتبار سے بہت سارے فائدے ہیں. اچھا، آج کی جتنی گفتگو ہوگی اس میں تقریباً جسمانی اعتبار سے فائدوں کا ہم تذکرہ کریں گے نہیں، کیونکہ اس کے لیے تو پورا سال گفتگو، اتنا لمبا ٹاپک ہو جائے گا کہ پورا سال بھی گفتگو اگر کی جائے تو کم ہے. روحانی فائدوں کی طرف ہم صرف رہیں گے. تو نماز کو اگر آپ دیکھیں، اس کے اپنے کتنے زیادہ روحانی فائدے نماز کے، اس پہ ہماری گفتگو کی ایک سیریل الگ سے چل رہی ہے جو انشاءاللہ اگلے ہفتوں سے شروع ہو جائے گی، اس میں بھی ملاحظہ کریں گے. اسی طریقے سے اگر کوئی شخص روزہ رکھتا ہے، جسمانی اعتبار سے کتنا زیادہ اس کو صحت ملتی ہے روزہ رکھنے سے، لیکن یہی روزہ اس کو روحانی اعتبار سے کتنے فائدے پہنچاتا ہے، اس کی روحانیت کو کتنا قوی کرتا ہے، اس کے اندر کیسا اخلاص پیدا کرتا ہے، یہ ایک الگ پہلو ہے. ہر عمل کا جسمانی فائدہ بھی ہے، روحانی فائدہ بھی. اور مثلا اگر ہم عبادات میں حج کو لیں، جسمانی اعتبار سے کتنے فائدے ہیں، اب تو پوری ریسرچ ہو رہی ہے کہ کتنے کینسرز ایسے ہیں کہ جو کہ وائرسز کے ذریعے ہو رہے ہیں. جو بہت زیادہ حج کرنے کے لیے جاتے ہیں ان میں کینسر بہت کم دیکھا جا رہا ہے، کیونکہ اتنا ہی آدمی ان وائرسز سے امیون ہوتا چلا جاتا ہے. تو جسمانی فائدے بھی بہت زیادہ ہیں، اور حج کے روحانی فائدے کتنے زیادہ ہیں. کیسا انسان گناہوں سے پاک ہوتا ہے، کیسا اس کے اندر تقوی و پرہیزگاری پیدا ہوتی ہے. وہ ٹھیک ہے، بعد میں وہ آ کر اسی خراب ماحول کے اندر رچ بس جاتا ہے اور حاجی پر وہ چیزیں اپنے اثرات ڈالتی ہیں، لیکن خود حج ان تمام چیزوں میں فائدہ پہنچاتا ہے. اچھا، اگر حرام کام لے لیں، ان کے جسمانی نقصانات بھی ہیں. گانے کے کتنے جسمانی نقصانات ہیں، جس پہ ہماری پوری گفتگو ہو چکی ہے. اور روحانی نقصانات کیا ہیں، کہ ایسا اس کے اندر نفاق پیدا ہوتا ہے، گانے اور موسیقی سے بڑھ کر نفاق پیدا کرنے والی کوئی چیز ہی نہیں. اچھا، یہ نفاق جو ہے یہ روحانی بیماری، یعنی گناہوں کے جسمانی اثرات بھی ہیں، گناہوں کے روحانی اثرات بھی ہیں. اسی طریقے سے مستحبات ہیں. مثلا اگر کوئی شخص اذان دیتا ہے، جسمانی اعتبار سے بہت زیادہ فائدے ہیں، کان کی بیماریوں کے لیے بہت فائدے مند ہے. گھر میں اگر اکثر بیماریاں رہتی ہوں تو باواز بلند گھر میں اذان دینا اس کا بہت فائدہ ہے کہ بیماریاں گھر سے، اس کا مطلب ہے جراثیم وغیرہ بھی دور ہوتے ہیں. اور روحانی اعتبار سے روایات میں ہے کہ اذان دینے سے شیاطین گھر سے فرار اختیار کر جاتے ہیں. جب شیطان نہیں رہے گا گھر میں تو گناہ بھی نہیں ہو پائیں گے، آپس میں لڑائی جھگڑے بھی نہیں ہوں گے، وسوسہ بھی جو ہے وہ کم سے کم انسان کو آئے گا. تو اس کے مستحبات کے بھی جسمانی فائدے بھی ہیں، روحانی فائدے بھی ہیں. میں ایک ایک صرف مثال دیتا ہوا جا رہا ہوں تاکہ اپنی گفتگو جو بات کرنی ہے وہاں تک پہنچوں. اسی طریقے سے بہت سے مکروہات ہیں، مثلا بھرے پیٹ پر کھانا کھانا مکروہ، بھرے پیٹ پہ کھانا کھانا. اب کتنا زیادہ اس کی جسمانی اعتبار سے تو جو نقصانات اپنی جگہ ہیں بسیار خوری کے، زیادہ کھانے کے، لیکن روحانی اثرات کہ انسان عبادات سے معنی ہو جاتا ہے، اس کی توفیقات کم سے کم تر ہوتی چلی جاتی ہیں وغیرہ وغیرہ، یہ سب روحانی نقصانات ہیں. مباحات کے اندر مثلا اگر کوئی شخص زیادہ دیر رات کو جاگے، جسمانی نقصانات بھی، یعنی مثلا ٹی وی دیکھتے ہوئے گزار رہا ہے اور مثلا ناول پڑھتے ہوئے گزار رہا ہے، اور اکثر و بیشتر لوگوں کا لائف سٹائل ہی ایسا ہو گیا ہے کہ دیر سے سوئیں گے تاکہ نہ نماز شب کے لیے اٹھ سکیں، نماز فجر کے لیے اٹھ سکیں. کتنا زیادہ ہم سنتے ہیں، بلکہ ہمارا جو مدرسے کا پیج ہے اس پہ ہمیں کوئی عملیات میں سے کوئی چیز ڈالتے ہیں کہ جس کو بعد نماز فجر کرنا ہوتا ہے، تو اکثر لوگ اس پہ ایک سیڈ فیس کا ایک وہ بنا دیتے ہیں کہ یہی تو سب سے بڑا مشکل کام ہے کہ فجر میں اٹھے گا کون اس عمل کو کرنے کے لیے. تو یہ سب چیزیں کیا ہیں؟ زیادہ دیر تک جاگنا، یہ جسمانی نقصانات بھی ہیں اور اس کے روحانی نقصانات بھی ہیں کہ انسان بہت ساری عبادات سے کس طرح سے محروم ہوتا ہے. یہ تو چھوڑیے جو ترک اولا ہے انبیاء کے ساتھ، کہ حضرت آدم سے جو ترک اولا ہوا تھا اس کے اثرات آج تک ان کی نسل کے اندر چلتے چلے جا رہے ہیں. اسی وجہ سے روزے کو فرض کیا گیا، بہت ساری روایات کے اندر یہ چیز آئی ہے کہ رمضان کے روزے اسی وجہ سے فرض کیے گئے تاکہ وہ حضرت آدم نے جو وہ پھل کھایا تھا وہ جسمانی اعتبار سے جو نقصان پہنچا تھا وہ ان کی نسل کے اندر بھی قیامت تک رہے گا، اور ماہ رمضان کے 30 دن کے روزے جو ہیں اس نقصان کو پورا کرنے کے لیے. اس کا مطلب ہے کہ گناہ تو چھوڑیے، جو انبیاء سے مکرو کام بھی نہیں کیا تھا، ایک ترک اولا ایک بہتر کام کا ترک تھا، اس کے باوجود بھی جسمانی اثرات بھی اس کے ہوتے ہیں اور روحانی اثرات تو نسلوں تک جو ہے اس لحاظ سے چلے. تو اسی طریقے سے تمام جب اعمال کا جسم اور روح دونوں کے اوپر اثر ہے، اسی طریقے سے ہمارے کھانے پینے کی جتنی چیزیں ان کا بھی ایک اثر ہے. یہ بھی کہا جاتا ہے کہ قرآن کی آیات بھی ہے کہ یا ایھا الذین آمنوا کلوا من طیبات ما رزقناکم، یعنی پاک و پاکیزہ چیزیں کھانے کا قرآن نے کہا ہے، پاک و پاکیزہ چیزیں، کیونکہ ہر وہ چیز جس سے اسلام نے منع کیا ہے چاہے وہ حرام ہو یا مکروہ ہو، اس کے جسم اور روح دونوں کے اوپر نقصانات ہیں، جس ان اثرات کے باعث منع کیا گیا ہے. ہر وہ چیز کہ جو جسم کو فائدہ پہنچانے والی ہو اس کو اسلام نے کھانے کا حکم دیا. تو ان تمام چیزوں کے اثرات ہیں. بعض اوقات ہمیں ہم دیکھتے ہیں کہ ہم ان اثرات تک ہمیں اندازہ نہیں. مثلا بہت ساری چیزیں ایسی ہیں کہ دیکھیے، عقیقہ کروانا، زندہ شخص کا عقیقہ ہوتا ہے نا، لیکن اگر کسی شخص کا عقیقہ نہیں ہوا اور وہ مر گیا ہے تو کچھ روایات میں یہ بھی کہا گیا اس مرے ہوئے آدمی کا ہی عقیقہ کرواؤ. اس کا مطلب یہ ہے کہ کچھ ایسے اثرات چیزیں ہیں جن تک آپ کی ابھی تک رسائی نہیں. اور صرف حرام اور مکروہ کی حد تک نہیں، مشکوک غذاؤں کے بھی اثرات ہیں، وہ ابھی ہم آگے چل کر بیان کریں گے کہ وہ کس طرح سے آپ پر اثر انداز ہوتی ہیں. اور قرآن نے پاک و پاکیزہ غذا کھانے کا ایک نتیجہ بتایا ہے، پاک و پاکیزہ غذا کھانے کا، یا ایوہ الرسل کلوا من طیبات واعملوا صالحا، اے رسول پاک و پاکیزہ چیزیں کھاؤ اور عمل صالح انجام دو. یعنی دونوں کے اندر ایک خاص رابطہ ہے. عمل صالح انسان اسی وقت انجام دے سکے گا جب وہ پاک، اس کی غذا پاک ہوگی، اور اگر غذا کے اندر کچھ ایسی حرام چیزیں پیدا ہو گئیں جس کا بھی آگے چل کر اشارہ ہوگا، جس کو اسلام نے منع کیا ہے، تو پھر وہ انسان عمل صالح یعنی اس کی روحانیت کے اوپر اثر انداز ہونے لگے گی وہ چیز. تو جب بھی کہتا ہے قرآن بار بار، یعنی اس میں جب تلاوت ہم کرتے ہیں کہ فل ینظر الانسان الى طعامه، ذرا انسان اپنے کھانے کی طرف تو نگاہ کرے. اب یہاں پر علماء نے بہت سی اس کی تعبیرات بیان کی کہ کھانے کی طرف متوجہ ہو کہ کھانا تم کو کس نے دیا، یعنی شکر خالق انجام دو، اپنے رب کو پہچانو، ایک ان معنوں میں بھی، اور ایک ہے اپنے کھانے کی طرف نگاہ کرو کہ تم کیا کھا رہے ہو، حلال کھا رہے ہو، حرام کھا رہے ہو، تمہارے لیے نقصان دہ ہے، فائدے مند ہے، کیا ہے، ذرا اس طرف نگاہ تو کرو اپنے کھانے کی طرف. تو انسان متوجہ رہے کہ اپنے جسم کے اندر کیا چیز ڈال رہا ہے، کیونکہ کانٹے اگر بوئے جائیں تو کبھی اچھی فصل کی امید نہیں کی جا سکتی. تو اور ایک بات اور یاد رہے کہ اصلاً غذا کا حلال اور جائز ہونا کافی نہیں، یہ بڑی اہم بات ہے. مثلا آپ کہیں بھئی مرغی میں کھا رہی ہوں یا میں مچھلی لے کر آئی ہوں، ये खुद असलन ये चीजें हलाल है, नहीं, ये तो एक अलग चीज है। जराए आमदनी का हलाल और मुबाह होना भी जरूरी है जिससे आप वो चीजें खरीद कर ला रहे हैं, क्योंकि वो भी आपके असरात जिस्म और रूह के ऊपर उसी तरह से मुंतबिक होंगे कि जितना किसी का हलाल रिस्क होगा, जितना पाकीजा रिस्क होगा, उतनी ही उसकी रूह कवी होगी, उतनी ही उसकी रूह ताकतवर होगी, उतने ही उसके अखलाक अच्छे होंगे, और जितनी उसकी गिजा हराम होगी, जितने उसके जराए आमदनी हराम होंगे, रूह उसकी उतनी ही ज्यादा कमजोर होगी, गुनाहों के मुकाबले में उतनी ही ज्यादा कमजोर होगी, शैतान के मुकाबले में उतनी ही ज्यादा कमजोर होगी। जब भी हम देखते हैं कि हमारा ईमान पहले के मुकाबले में कमजोर से कमजोरतर होता चला जा रहा है, छोटे छोटे गुनाह जो मामूली कोशिशों से हम छोड़ सकते हैं, उनके मुकाबले में तवील अरसे तक बेबसी और लाचारी की सी कैफियत रहती। एक तवील अरसा और उम्र गुजारने के बावजूद भी हम छोटे छोटे से मामूली से जो आदतन जो गुनाह करते हैं उनको भी छोड़ नहीं पाते, क्योंकि बहुत सी वजूहात हैं जिसके अंदर से एक बहुत बड़ी वजह गिजा का, ऐसी गिजा का इस्तेमाल है कि जो हमारी रूहानियत को कम से कमतर करती चली जाती। और हराम चीज और हराम गिजा, उसके ये असरात जो आपको तस्वीर के अंदर नुमाया है, जो अशखास चश्मे बरज़खी रखते हैं वो तो बाकायदा अपनी आंखों से इस किस्म के खानों को उनकी असल शक्ल के अंदर देखते हैं। बहुत से अफराद को वो खाना, मसलन जो हराम माल का खाना, मशकूक माल का खाना, इस तरह की चीजें, उसमें बाकायदा खून और नजासतें, वो अपनी आंखों से, जो बाज़ाहिर आदमी कौरमा बिरयानी खा रहा होगा लेकिन चश्मे बरज़खी में वो अपनी असल हकीकत में वो चीज नजर आएगी, उसके अंदर आग नजर आएगी, उसके अंदर अजाब उसको नजर आएंगे कि ये चीज, जब भी रिवायात के अंदर नहीं आता कि जो शख्स खोमस खाता है, हम फरमाते हैं गोया वो आग है जो खा रहा है, वो अपने पेट को आग से भर रहा है। तो रिस्क हराम से बचना अजहद जरूरी है। आज बहुत ज्यादा हम फिकी मसाइल तो इस सिलसिले में बयान नहीं करेंगे क्योंकि वो एक अलग मौजू हो जाएगा, लेकिन फिर भी इशारतन बहुत सारी चीजें ऐसी हैं। देखिए, इस्लाम क्यों कहता है कि गैर मुस्लिम के हाथ का जबीहा जो है जायज नहीं? क्यों? उसके एक हराम असरात हैं जो आपके जिस्म के ऊपर भी मुंतबिक होते हैं, रूह के ऊपर भी मुंतबिक होते हैं। वरना वही छुरी कोई मुसलमान चलाए, काफिर चलाए, बजाय तो कोई फर्क नजर नहीं आ रहा, वो सारी शरायत भी पूरी करा नहीं। मुसलमान का जाबे होना जरूरी, जो जाबे है उसका मुसलमान होना जरूरी, तो जो जबा करने वाला है उसका मुसलमान होना चाहिए। और हज की कुर्बानी में तो इमाम खुमैनी कहते थे कि मोमिन भी होना चाहिए। इसका मतलब है, यानी फकत उनका ही मसला था, तो इसका मतलब यह है कि इन तमाम चीजों के असरात हैं, जिस्मानी एतबार से भी असरात हैं, रूहानी एतबार से भी असरात हैं। बगैर छिलके की मछली, बाहर वही मछली है, बिल्कुल उसी तरीके से पकाई जाती है, वैसे ही उसकी अपियरेंस है, सब चीजें वैसी हैं, लेकिन छिलके वाली मछली जायज है, बगैर छिलके की मछली हराम है, क्योंकि उसके असरात बद ऐसे हैं। तो जब तक किसी शख्स को छिलके वाली होने का यकीन ना हो जाए तब तक वो मछली नहीं खा सकता। शादियों में, मुख्तलिफ रेस्टोरेंट्स में आप जाकर अगर कोई ऑर्डर मसलन देती हैं तो वहां पर इस बात का लाजिमी तौर पर यकीन होना चाहिए कि मछली छिलके वाली, क्यों? वरना वो तमाम चीजें आप पर असरअंदाज होंगी। और हराम गजा जब भी अपने अंदर असरात रखेगी तो वही होगा जो हम तकरीबन हर गुफ्तगु में इमाम हुसैन का जब तक कौल बयान ना कर लें बात आगे नहीं बढ़ती। इतने ज्यादा खुतबात इमाम देते जा रहे हैं लेकिन यजीदी फौज पर कोई असर नहीं हो रहा। इमाम ने फरमाया मुझे पता है कि तुम पर इस वजह से असर नहीं हो रहा है क्योंकि तुम्हारे पेट हराम गजाओं से भरे हुए हैं। तो अब चाहे वो हलाल का लेबल उसके ऊपर लगा दिया जाए, बहुत से बाहर वेस्टर्न कंट्रीज के अंदर बाकायदा ऐसे डिब्बों के ऊपर मसलन हलाल लिखा हुआ होता है या कोई सर्टिफिकेट वगैरह होता है। मकसद सिर्फ यही नहीं कि आपको सिर्फ एक याद दहानी करना, अगर सिस्तानी भी फरमाते हैं और दीगर महाराजे का कि सर्टिफिकेट या किसी चीज का हलाल लिखे होने से कोई फर्क नहीं पड़ता, जबकि आपको खुद यकीन और इत्मीनान ना हो कि ये चीज हलाल है इसके अंदर। तो अगर कोई भी शख्स हराम इस तरह से कोई चीज उसके जिस्म के अंदर जाएगी तो उस हराम गिजा से जो तवानाई हासिल होगी वो इंसान के रग पैर के अंदर सरायत करती। वही है कि अगर कोई चश्मे बरज़खी देखे रखे तो वाकई वो देख सकता है कि वो कैसा वो आग सी है जो उसके रगों पैर के अंदर चलती चली जा रही। तो अब वो क्या होगा, उससे एक खास एक जुल्मत पैदा होगी, एक तारीकी पैदा होगी उसके जिस्म के अंदर जैसी ये चीज जाएगी। मतलब आंख के अंदर वो तवानाई जब जाएगी हराम गिजा की या मशकूक गिजा की या जिसको इस्लाम ने मना किया उस गिजा की, तो अब उस आंख को खुदा की नाफरमानी के ऊपर आमादा करी, हराम निगाह उसके ऊपर डाली जाएगी। बाकायदा इस पर मदरसे की किताब भी जिसको लिया जा सकता है। इसी तरीके से जुबान के अंदर ये توانائی جائے گی، اب ہر قسم کی اس زبان کی جتنے بھی گناہ ہیں اس سے زبردستی وہ کروائے گی وہ توانائی، کیونکہ اس میں حرام توانائی آ چکی ہے. اسی طریقے سے چاہے وہ غیبت ہو، جھوٹ ہو، دیگر حرام ہو، اسی طریقے سے جہاں جس جس اعضاء و جوارے میں وہ چیز جائے گی وہ توانائی جائے گی، اس کو برائی کے اوپر آمادہ کرے گی. اور بس ایک بار بھی اگر یہ جسم کے اندر پہنچ جائے تو بہت بڑے نقصان کا باعث بنتی. یہی وجہ ہے کہ شہید دستغیب شیرازی نے باقاعدہ کتاب گناہ کبیرہ کے اندر ایک عباسی بادشاہ جس کا نام مہدی تھا اس کا ایک واقعہ بھی لکھا ہے کہ اس نے ایک عالم دین کو بلوایا تھا اپنے پاس جن کا نام تھا شریک ابن عبداللہ، اور کہا تھا شریک تمہیں تین باتوں میں سے ایک بات تو ضرور قبول کرنی پڑے گی. اس نے پوچھا کیا؟ وہ کسی صورت مان نہیں رہے تھے کہ میں ظالم بادشاہ کے پاس کیا کرنے جاؤں گا. کہا کہ یا تو تم قاضی بن جاؤ، اگر قاضی بننے سے انکار کرو گے تو ٹھیک ہے پھر تمہیں بچوں کا میرے استاد بننا پڑے گا، یا یہ کہ اگر دونوں باتیں تمہیں قبول نہیں ہیں تو تمہیں ایک وقت کا کھانا میرے ساتھ کھانا پڑے گا. عباسی بادشاہ نے جو مہدی تھا اس نے کہا کہ تین باتوں میں سے ایک بات ضرور قبول کرنی پڑے گی. عالم دین نے بہت سوچا بہت سوچا، کہا کہ سب سے آخری والی بات ذرا آسان لگ رہی ہے، ایک وقت کا کھانا ہی تو کھانا ہے، اور کہا کہ میں آخری بات کو قبول کرتا ہوں. جیسی بادشاہ کے باورچی نے یہ بات سنی تو کہا کہ اب شریک ابن عبداللہ نجات نہیں پا سکے گا. اس نے ایک دفعہ فقط بادشاہ کے ہاں کا وہ کھانا کھایا، ظلم پر مبنی مال اس کے جسم کے اندر گیا، وہ حرام مال. اس کے بعد اس نے قاضی کا عہدہ بھی قبول کیا اور بادشاہ کی خوشنودی کے لیے ہر قسم کے ناجائز فتاوے بھی دی صرف ایک وقت کے حرام کھانے نے. اور وہ بعد میں ملتا ہے کہ شریک ابن عبداللہ قاضی بننے کے بعد اتنا زیادہ سختگیر ہو گیا تھا کہ گندم کی ایک ایک تھیلی کے اوپر اتنا زیادہ سختگیری کرتا تھا، اور جب لوگ شکایت کرتے تھے تو کہتا تھا کہ میں نے گندم سے زیادہ قیمتی چیز اپنی بیچی ہے، اپنا ایمان. میں ایک ایک گندم کی ایک ایک، یعنی بہت زیادہ لوگوں کے اوپر اس نے مظالم کی. تو آپ نے دیکھا کہ صرف ایک وقت کا اگر مال حرام جسم کے اندر چلا جائے تو کتنے اثرات رکھتا ہے، اور پھر ایک سیریز ایک گناہوں کی چل پڑتی جب ہم اس کے بعد اپنے آپ کو بے بس سمجھتے ہیں گناہوں کے مقابلے میں. یہی وجہ ہے کہ ہمارے پیغمبر اسلام ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں کہ اگر کوئی شخص لقمہ حرام کو کھاتا ہے تو زمین و آسمان کے تمام فرشتے اس پر لعنت کرتے ہیں. اور پیغمبر فرماتے ہیں کہ حرام خوری کے ساتھ کی جانے والی جتنی بھی عبادتیں ہیں وہ بھربری مٹی کے اوپر تعمیر شدہ عمارت کی طرح سے ہیں کہ جو کہ بہت جلد منہدم ہو جاتی. یعنی آپ نے دیکھا کہ کتنی زیادہ لوگ نمازیں بھی پڑھ رہے ہیں، روزے بھی رکھ رہے ہیں، سب کچھ ہے، لیکن ان کے اندر کوئی تبدیلی واقع ہوتی نظر نہیں آتی. اس کی ایک بہت بڑی وجہ اس قسم کے اموال ہیں جو جسموں کے اندر جاتے ہیں پھر اپنے اثرات چھوڑتے ہیں. اور پھر اس کے بعد ان جب حرام غذا اندر جاتی ہے تو وہ مجبور کرتی ہے اعضائے جسمانی کے حرام استعمال پر. اور خاص طور پر علماء فرماتے ہیں تین روحانی بیماریاں ایسی ہیں جو لازمی اس قسم کے اموال سے ضرور پیدا ہو جاتی ہیں. ایک تو حسد ضرور پیدا ہوتا ہے، مال حرام جب بھی جسم کے اندر جاتا ہے تو وہ ایک حسد پیدا کرتا ہے، جہالت پیدا کرتا ہے اور غفلت پیدا کرتا ہے. اور یہ ہم تینوں چیزیں معاشرے کے اندر دیکھ رہے ہیں اپنی آنکھوں سے. اس میں سے ایک بھی اگر ہو، مثلا اگر کسی کے پاس جہل بھی آ جائے تو بہت کافی ہے اس کی عاقبت اور دنیا اور آخرت دونوں برباد کرنے کے لیے. غفلت کی زندگی بھی گزارتا ہے اسی جہالت میں رہتے ہوئے، اور پھر اس کے علاوہ حسد. یہ تین بیماریاں خاص طور پر یہ تو ضرور مال حرام سے پیدا ہوتی ہیں. اس کے مقابلے میں جو حلال غذائیں ہیں، حلال غذائیں یہ اس کے اندر بہتری پیدا کرتی ہیں، اس کی روحانیت کو قوی کرتی ہیں. یا ایھا الناس کلوا مما فی الارض حلالا طیبا ولا تتبعوا خطوات الشیطان، کہ دیکھو زمین میں جو حلال اور پاکیزہ غذائیں ہیں تم انہیں کھاؤ اور شیطان کے بتائے ہوئے رستے کے اوپر نہ چلو. علماء فرماتے ہیں کہ وہ چیزیں کہ جو کہ باقاعدہ اس سے پیدا ہوتی ہیں حلال غذا کھانے سے جو اثرات، اس میں ایک تو صبر اور استقامت کا جذبہ جو ہے وہ پیدا ہوتا ہے اگر انسان حلال کھاتا ہے. اس کے بھی تو اثرات ہیں، صرف حرام کھانے کے تو برے اثرات نہیں، حلال اور پاکیزہ غذا کھانے کے اپنی صفات ہیں جو کہ روحانی طور پر انسان کے اندر پیدا ہوتی ہیں. مثلا زہد اور ایثار کا جذبہ اس کے اندر پیدا ہوتا ہے. زہد بھی پیدا ہوتا ہے، ایثار بھی پیدا ہوتا ہے، صبر بھی پیدا ہوتا ہے، قناعت بھی پیدا ہوتی، جفا کشی پیدا ہوتی. جبکہ جو اگر کوئی شخص حرام غذا کھاتا ہے تو حرص و حویث اس کے اندر پیدا ہوتی ہے، خواہشات نفسانی اس کے اندر پیدا ہوتی ہیں، خود غرضی پیدا ہوتی ہے، عیش کوشی ہر وقت بس سہل پسندی اس کے اندر مبتلا رہتا ہے. तो ये तमाम चीजें ऐसी हैं कि उसको उलमा एक और चीज भी फरमाते हैं कि उसको हर कसरत से लत महसूस होती। हराम खान, देखिए आप जो माल हराम लिखा ही चला जा रहा है, हर नाजायज जरिए से पैसा जमा करता चला जा रहा है, लेकिन किसी भी सूरत उसकी वो हविस कम होने में नहीं आती, उसे हर कसरत किल्लत महसूस होती। तो बहुत सारे वो अफराद के जो के वालिदैन जो अपनी औलाद की बेहरा रवी से परेशान हैं, वो अपनी गिजाओं के सिलसिले को जरूर उन्हें चेक करना चाहिए कि कोई माल हराम या इस तरह की कोई जरियों से माल अंदर तो नहीं जा रहा है। चंद चीजों की तरफ मैं आगे इशारा भी करूंगा। और इतनी अहमियत है इन चीजों की, अगर हम वाकई आप कुरान का मुतालिया करें तो उसके अंदर बहुत सारी चीजें ऐसी बयान हुई हैं जिससे हम सरसरी तौर पर तिलावत करते हुए तर्जुमा पढ़ते हुए गुजर जाते हैं, लेकिन गौर नहीं करते कि उसमें अंदर क्या बात बयान हुई है। मसलन जो अगर असहाबे कहफ का वाकया, इस असहाबे कहफ के गार के लिहाज से बहुत सारे गार इधर उधर पाए जाते हैं जो कि कोई भी उसमें ऑथेंटिक नहीं है कि कौन सा वो गार था। तो बहरहाल कि असहाबे कहफ जब कई 100 साल के बाद नींद से बेदार हुए थे तो शदीद भूख के अंदर मुब्तला थे, शदीद भूख उनको लगी हुई थी। उसके बावजूद उन्होंने एक शख्स को गिजा लेने के लिए भेजा असहाबे कहफ ने, अपने में से एक शख्स को, कि जाओ तुम गिजा लेकर आओ, लेकिन देखो देखभाल कर गिजा खरीदना और जो गिजा सबसे पाकीजा तुमको नजर आए वो खरीद कर लाना, क्योंकि वो जानते थे कि बाहर ऐसे अफराद मौजूद हैं कि जो नजिस और नापाक हैं और मुर्दार फरोख्त करते हैं। मसलन काफिर का अगर जबीहा इस अंदाज से है तो उससे भी एहतियात करते होंगे वो लोग। तो कुरान की अगर सूरह कहफ की अगर आयात आप देखें तो उसके अंदर जो बिल्कुल आखिर के अंदर जो है वो यही कि फल यंजुर अय्युहा अज़्का तआमन, देखो कि सबसे पाक और पाकीजा गिजा वो लेकर आना। तो देखिए कुरान के अंदर भी इसकी कितनी ताकीद है कि असहाबे कहफ कई सौ साल की नींद के बाद बेदार हुए हैं, शदीद भूख लगी हुई है, उस वक्त तो जो भी मिल जाए मसलन, या इसका तस्करा भी ना करते लेकिन खसूसियत के साथ कहलवा कर भेजा कि देखो सिर्फ पाको पाकीजा गिजा लेकर आना। तो इन तमाम चीजों के देखिए बड़े रूहानी असरात हैं। अच्छा, अब कुछ गिजाएं ऐसी हैं जो ना बच्चे आमतौर पर खाते नजर आ रहे हैं ना आप लोगों के बड़ों की डाइट में बाकायदा तौर पर उसको शामिल किया जाता है, और उसके कितने रूहानी असरात हैं। मसलन अनार, फसाइलुश शिया में बाकायदा अब्दुल्ला इब्ने सनान इमाम जाफर सादिक अलैहिस्सलाम से नकल करते हैं। कि अनार शीरी, ये जो मीठा अनार होता है, ये शैतान के वसवसों को दूर करता है। अच्छा, शैतानी वसवसे को दूर करने के मायने क्या हुए कि अब देखिए गुनाह इंसान जो है वो शैतानी वसवसे के जरिए अंजाम देता है, तो ये वसवसों को दूर करता है। इसका मतलब है कि बहुत से लोग जो शक्कियात वहम इसकी बीमारी में मुबतला हैं, अगर वो अपनी रेगुलर डाइट के अंदर अगर अनार को रखें तो शैतान से भी हिफाजत होगी उनकी और इस तरह के शकूक व शुबहात से भी अपने आप को बचा सकेंगे। अनार, अच्छा, जो भी वसवसे रूह के अंदर पैदा होते हैं ये अनार उससे भी बचाता है। यानी जिस्मानी गिजा जिस्मानी तौर पर खाई जा रही है लेकिन असरात रूहानी रखती, जिस्मानी फायदे तो अलग होंगे जिसको हम जिक्र ही नहीं कर रहे हैं। अच्छा, इसी तरह से गुनाहों से बचता जाएगा और रूहानियत उसकी कभी होती जाएगी। और यही वजह है कि हमारे छठे इमाम ये जुमला भी इरशाद फरमाते हैं, जो एक अनार खाता है 40 दिन तक उसका दिल नूरानी रहता है, और अगर दो अनार खा ले तो 80 दिनों तक उसका दिल नूरानी रहता है। दिल जब नूरानी होगा तो वसवसा शैतानी भी नहीं आएंगे, बुरे ख्यालात भी नहीं आएंगे, ख्वाहिशात नफसानी जो है वो भी मान पड़ जाएगी उसकी, तो इबादात की तरफ दिल रागिब होगा। तो अपनी डाइट के अंदर तालिब इल्मों को भी अनार को अलल खुसूस उसको शामिल रखना चाहिए। और यही वजह है कि हजरत अमीरुल मोमिनीन अलैहिस्सलाम क्योंकि पैगंबर फरमा गए थे कि हर अनार के अंदर एक दाना जरूर जन्नत का होता है, तो अमीरुल मोमिनीन पूरा एक अनार खाया करते थे और उसमें शेयर भी नहीं कराते थे किसी को, उसके लिए अलग से इंतजाम कर देते होंगे, लेकिन कहते थे कि क्योंकि एक दाना जरूर अनार का है, कौन सा है ये पता नहीं, तो इस वजह से इंसान वो जन्नती दाना खाकर सोचिए उसका दिल कितना नूरानी होगा। तो एक उस लिहाज से भी है, और जाहिर है कि आप कुरान के अंदर भी देखती हैं कि बाकायदा कुरान की आयात भी अनार के मुतालिक तीन मुकामात पर कुरान के अंदर, एक सूरह अनाम में 2 जगह पर जिक्र है और एक सूरह रहमान के अंदर अनार का जिक्र अलग से आया है। बहरहाल और ये भी रिवायात के अंदर आया खुद हजरत अमीर उलमोमिनीन अलैहिस्सलाम का कि बच्चों को अनार खिलाओ क्योंकि बच्चे इसको खाने के बाद जल्द बोलने लगते हैं। तो जिस्मानी फायदा भी एक है कि छोटे बच्चों को जिनको बोलने की जरा भी डिले हो रहा हो या उनको उससे जल्दी बोलने की उनके अंदर सलाहियत पैदा हो जाती। और छठे इमाम इस फल को सबसे फलों में सबसे बेहतरीन फल भी करार देते थे और खुद छठे इमाम हर शब जुमा एक अनार जरूर खाया करते थे। हर शब जुमा रिवायत के अंदर है कि एक अनार जरूर खाते थे। तो बहरहाल इसकी इतनी ज्यादा रूहानियत है इसके अंदर। वैसे तो एक रिवायत के अंदर बाकायदा ये बात बयान हुई है कि पैगंबर इस्लाम ने जन्नती सेब खाया था और उसके बाद हजरत जहरा की पैदाइश का एहतमाम हुआ था। अल्लाहुम्म सल्ली अला मुहम्मद। और बास जगहों के ऊपर जन्नती अनार का तस्करा भी। तो बहरहाल खुद भी इंसान इसको खाए क्योंकि वसवसा शैतानी से भी जो है ये बचाता है। और पैगंबर ये बात भी फरमाते थे कि अगर कोई शख्स अनार खाता है तो शैतान 40 रोज तक उस पर गजबनाक रहता है। यानी शैतान को बहुत शदीद तकलीफ पहुंचती है कि किस तरीके से इस शख्स को अपने जाल के अंदर फंसाए, क्योंकि वजह उसकी ये होती है कि उसके ऊपर कोई शैतानी वसवसा कारगर नहीं हो रहा होता। तो पैगंबर फरमाते हैं 40 रोज तक एक अनार खाने की वजह से शैतान गजबनाक रहता। तो उसके इतने रूहानी असरात भी हैं। इसी तरीके से एक दूसरी चीज जिसे आमतौर पर बच्चे, तो कभी बहुत से बच्चे ऐसे हैं शायद उन्होंने कभी चखी भी ना हो किशमिश जो है, लेकिन क्या है कि बिहारुल अनवार की 63वीं जिल्द में हजरत अमीरुल मोमिनीन अलैहिस्सलाम फरमाते हैं कि किशमिश इंसान के बातिन को पाकीजा बनाती। बातिन को पाकीजा, इसका मतलब ये, एक तो जाहिर है इंसान का जिसको जिस्म कहा जाता है और एक बातिन है जिसको रूह कहा जाता है, यानी रूह को पाको पाकीजा करती चली जाती है, यानी खुद इसके रूहानी असरात भी हैं। तो बहुत सारी चीजें ऐसी हैं कि जब भी कुछ अमलियात में भी है कि किशमिश के दानों पर फलां दुआ पढ़ के खाई जाए, तो खुद उस गजा जो बताई जाती है उनके अंदर उसके खुद अपने असरात भी हैं। फकत दुआ नहीं, वरना दुआ तो किसी भी चीज के ऊपर पढ़ के खाई जा सकती, लेकिन नहीं, कुछ में खास तौर पर तस्करा आया कि नहीं इसमें किशमिश के दानों के ऊपर मसलन पढ़कर खाई जाए ताकि उसके भी रूहानी असरात साथ साथ रहें। इसके अलावा एक और चीज है जो कि बहुत ही ज्यादा उसकी रिवायात के अंदर भी बहुत फवायद बयान हुए हैं, लेकिन लोग पूछते ही रह जाते हैं कि क्या चीज है, जिसको कहा जाता है बही या बेह या सफरजल जिसको कहा जाता है या कोइंस इंग्लिश में उसको कहा जाता है। ये अगर किसी जगह मिल जाए, किसी मार्केट में बाकायदा तलाश बिसियार के बाद भी अगर मिल जाए तो बहुत गनीमत है कि इतनी ज्यादा इसकी ताकीद बयान हुई है कि हमारे छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि पैगंबर इस्लाम ने अपने सहाबी जुबैर से फरमाया था कि जुबैर वही खाया करो क्योंकि ये दिल को आराम पहुंचाती है। और उसके बाद पैगंबर ने दो रूहानी खसूसियात का तस्करा किया, एक तो जिस्मानी एतबार से दिल को आराम और सुकून पहुंचाने वाला फल है ये, कहा कि जुबैर वही जो है वो बखील को सखी बनाती है और बुजदिल को शजा बनाती है। इसका मतलब, और ये दोनों सिफात जो हैं सखावत और शुजात या शजात, ये दोनों रूहानी सिफात हैं, ये दोनों बेहतरीन रूहानी और नूरानी सिफात हैं कि जो कोई पैदा होती है। यानी खा इंसान फल रहा है और उसके नतीजे में उसकी रूह कवि हो रही है, किशमिश खाने से बातिन साफ हुआ जा रहा है, शैतानी वसवसा अनार खाने से दूर हुआ जा रहा है, और इंसान जब ये तमाम चीजें उसको हासिल होती चली जाती हैं तो उसको मददगार होती हैं रूहानियत को कवि बनाने में। तो रूहानी रूह के इसके ऊपर इतने असरात हैं, जब भी बच्चों के सिलसिले में हामिला जो माएं हैं उनको खसूसियत के साथ हुक्म है कि वो बही जरूर खाएं। तो आम तौर पर अब जब इसकी मालूमात होंगी, वैसे तो उल्टी सीधे कितने सारे गजाएं और ये सब कुछ जो है वो घरों के अंदर खाए जाते हैं, लेकिन जो वाकईतन फायदा पहुंचाने वाली चीजें, जब आयतुल्ला बहजती जुमला बड़ा अच्छा इरशाद फरमाते थे कि अफसोस की बात है मोमिनीन कि वो जायकेदार चीज को तो तलाश करते हैं, फायदेमंद गजाओं की तरफ नहीं जाते। यानी सिर्फ जायका देखते हैं, फायदा नहीं देखते। کہ فائدہ کس کے اندر ہے. تو ان تمام چیزوں کو اپنی غذا ڈائٹ میں بچوں کو بھی استعمال کرانا چاہیے اور کہ ان کی روح اور جسم دونوں اس سے طاقتور ہوں گے. تو اچھا, گناہوں کے مقابلے میں دیکھیے کہا جاتا ہے کہ انسان اس وقت گناہ کرتا ہے جب اس کی عقل کمزور ہوتی. جیسے جیسے عقل, کیونکہ خود گناہ کرنا بے عقلی یا کم عقلی کی دلیل ہے. مثلا کسی کو پتا ہے کہ اس کا لازمی نتیجہ مجھے اس نقصان کی صورت میں اٹھانا پڑے گا, پھر بھی اس کام کو کرے تو بے عقلی کا کام ہے یا نہیں؟ تو جو بھی شخص جتنا زیادہ گناہگار ہوتا ہے اتنا ہی زیادہ بے عقل ہوتا ہے. اب عقل کو کیسے بڑھائیں؟ تو روایات میں ایک چیز آئی ہے کہ وہ غذاؤں کے اندر اس کو شامل کرنا چاہیے, جسے کہا جاتا ہے سرکہ. باقاعدہ وسائل الشیعہ کی ایک روایت ہے کہ سرکہ عقل کو قوی کرتا ہے, عقل کو قوی کرتا ہے. اچھا, عقل جتنی بھی قوی ہوگی اس کی روح قوی ہوگی, روح جتنی قوی ہوگی گناہ کم ہوں گے. تو خود یہ غذاؤں کے اندر, اب دیکھیں بہت ساری چیزوں کا ٹیسٹ بھی تو ڈیولپ کرنا پڑتا ہے نا. وہ پیزا اور برگر کھانے والے بچے, ان کو ایک دم سے سرکہ اور سفر جل اور ان چیزوں کے اوپر کیسے آپ لے کر جائیں گے؟ تو بہت ساری چیزیں ایسی ہیں کہ آپ کو غذاؤں میں ملا کر دینی پڑیں گی. بہت سے بچے بظاہر اس کے سامنے لا کر وہ ناشپاتی نما بہی آپ رکھیں گے, کبھی نہیں کھائے گا, تو وہ آپ فروٹ چاٹ کے اندر کاٹ کے اس کو جو ہے وہ ڈال دیجئے, جس طریقے سے امرود یا سب چیزیں پڑی ہوتی ہیں, کسی طریقے سے تو اندر ان کے جسموں کے اندر جائے. خود آپ بھی کھانے کا ٹیسٹ ڈیولپ کریں اور بچوں کو بھی ٹیسٹ ڈیولپ کروائیں. بہت سی چیزیں ایسی ہوتی ہیں جو بظاہر شاید شروع میں, اول تو یہ سب ذائقے دار چیزیں ہیں, لیکن شروع میں ہو سکتا ہے کسی کو پسند نہیں آ رہی ہوں, تو اس کو ٹیسٹ آہستہ 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 کر کے ڈیولپ کروانا پڑے گا. اچھا, اس کے علاوہ کچھ تو پھل ایسے ہیں جیسے یہ خربوزہ. باقاعدہ بحر الانوار کی جو 59ویں جلد ہے اس میں پیغمبر اسلام کی ایک روایت ہے, کسی پھل کے متعلق یہ بات نہیں آئی جو اس کے متعلق آئی. پیغمبر فرماتے ہیں خربوزہ کھانا بھی ایک طرح کی عبادت ہے, عبادت ہے خربوزہ کھانا. تو آپ دیکھیں کہ جب وہ کوئی کام عبادت والا ہوگا تو آپ کی روحانیت پر کتنے اثرات کو مرتب کرے گا. تو یہ اپنی غذاؤں کے اندر شامل کرنا چاہیے. تو اس طرح کی بہت ساری پاکیزہ غذائیں ہیں, کیونکہ دیکھیے اگر اس غذا کا انسان خیال کرنے لگے اور حلال غذائیں کھانے لگے, تو جیسے کہ ایک روایت کے اندر ملتا ہے کہ پیغمبر اسلام کے پاس ایک شخص آتا ہے اور کہتا ہے کہ یا رسول اللہ, میں چاہتا ہوں کہ میری دعائیں ہیں وہ قبول ہو جائیں. پیغمبر نے فرمایا پھر اپنی غذا کا خیال کرو اور دھیان رکھو کہ تمہارے پیٹ میں کوئی حرام چیز داخل نہ ہونے پائے, پھر تم جو بھی دعا مانگو گے وہ دعا قبول ہو جائے گی. اس کا مطلب ہے آج لوگوں کے اندر کتنا زیادہ اس بات کی وہ پائی جاتی ہے کہ بھائی ہماری دعائیں قبول نہیں ہوتی ہیں, ہم کتنی دعائیں کرتے ہیں. لوگ کتنا زیادہ مدرسے میں بھی لیٹرز لکھتے ہیں کہ ہم نے سارے دعائیں جتنے بھی بتائے گئے تھے طریقے سب پہ عمل کر ڈالے, لیکن ہماری دعا قبول نہیں ہوتی. تو مال حرام کسی نہ کسی, بہت سارے فیکٹر سے, اس میں ایک فیکٹر یہ بھی ہے کہ مال حرام کسی نہ کسی انداز سے جسم کے اندر جا رہا ہوتا. اور یہی وجہ ہے کہ شہید دستغیب شیرازی نے جو باقاعدہ اپنی کتاب گناہ کبیرہ لکھی ہے, اس میں ایک روایت نقل کی ہے کہ حضرت عیسیٰ کے اوپر اللہ نے وحی کی کہ اے عیسیٰ, لوگوں کو یہ بات کہہ دو کہ مجھے نہ پکاریں اور اس وقت تک میں ان کی کوئی دعا قبول نہیں کروں گا جب تک مال حرام ان کے تصرف میں باقی رہے گا, اور یہ اگر اس حال میں مجھے پکاریں گے کہ مال حرام ان کے پاس ہوگا تو میں ان پر لعنت کروں گا, یعنی اللہ کہہ رہے ہیں میں ان پر لعنت کروں گا, ان کی کوئی دعا کو قبول نہیں کروں گا. تو ہمیں یہ دیکھنا چاہیے کہ بہت سارے افراد ایسے ہیں کہ جو جابز کر رہے ہیں لیکن اس کے اندر حرام ہو رہے ہیں, ان کی تنخواہ جو ہے وہ حرام ہوئی چلی جا رہی ہے. بہت سے افراد ایسے ہیں کہ جنہوں نے مثلا سودی اسکیموں کے اندر پیسہ رکھا ہوا ہے. اچھا, اس میں تو جائز ہے بغیر سودی نیت کے مثلا حکومتی اسکیموں کے سرٹیفکیٹس وغیرہ خریدنا, لیکن خریدنے کے بعد جو منافع اس میں ملتا ہے اس کا اگر 50% غریب کا واجب صدقہ نہیں نکالا تو پورا منافع لینا ان کے لیے حرام ہو جاتا ہے. اچھا, تجارت بہت سارے لوگ کر رہے ہیں, ان میں مسائل کا خیال نہیں کر رہے ہیں. کتنے لوگ چاہے وہ تنخواہ دار ہوں چاہے وہ بزنس کر رہے ہوں, بہت ہی کم افراد ہیں جو مال میں خمس کا خیال کر رہے ہیں, یا بہت سے ایسے ہیں جو خمس نکالتے تو ہیں لیکن شرعی مسائل کے تحت صحیح طور پر نہیں نکالتے. بہت سی چیزوں پر خمس واجب ہوتا ہے, ان کو پتہ ہی نہیں کہ اچھا اس کے اوپر بھی واجب ہے, اور کسی نہ کسی انداز سے وہ مال حرام جسموں کے اندر جا رہا ہوتا ہے. بہت سارے जैसे यही मैंने कहा कि फिक्स डिपॉजिट भी अगर किसी ने इस तरह से कराए हुए हैं वो ठीक है, बगैर सूदी नियत के ऐसे सर्टिफिकेट ले सकता है, लेकिन अगर उसने गरीब का हक नहीं निकाला और इसको इस्तेमाल करता गया इस मुनाफे को, तो सारा माले हराम जिस्म के अंदर गया है। हत्ता कि वो ये नहीं कर सकता कि चलो वो पिछला जितना हो गया वो हो गया, अब आइंदा मैं ख्याल रखूंगा, पिछला भी जितना उसने इस अंदाज से खाया है 50%, वो अब भी मकरूज रहेगा और गरीब तक पहुंचाना पड़ेगा। जब तक वो हक अदा नहीं हो जाएगा तब तक वो मुआफ भी नहीं होगा। तो ये कितनी सारी ऐसी चीजें हैं कि जो हम देखते हैं। इसी तरीके से लोग होम्स सही तौर पर नहीं निकाल रहे हैं, बहुत सारी चीजों पर वाजिब होता है, मखसूस चीजें सिर्फ पैसों के दिमाग में होता है, लेकिन और घरेलू चीजें हैं जो कि अभी हम खुम उसका मौजू नहीं ले रहे कि उन तरफ उसकी तरफ तवज्जो दिलाएं, बस एक इशारा करना था। अच्छा, इसी तरीके से फिर उसी पैसे से जो माले हराम वाला है उससे फिर मजालिस अज़ा के तबरुक खरीदे जाते हैं, और वो तमाम तबरुक मोमिनीन के अंदर तकसीम होते हैं, और वो वाला माल जो मशकूक माल होता है या हराम माल होता है वो कुछ उलमा कहते हैं वो भी असरात रखता है। मसलन अगर कोई शख्स उसके अंदर कोई जहर आलू चीज मिला दे, या मसलन वो सड़ा हुआ हो, तो सबके पेट खराब होंगे, जिस्मानी एतबार से भी उसका नुकसान होगा, तो रूहानियत पे भी बाज़ औक़ात इन तमाम चीजों के उस लिहाज से असरात होते हैं। तो अपने भी जराए को सही तौर पर करे, फिर दूसरे लोगों को मसलन अपनी औलाद की तरबियत कर रहा है, मोमिनीन में तबरुक तकसीम कर रहा है, तो उसके अंदर भी इस किस्म का कोई हराम नहीं जाना चाहिए। यही वजह है कि आयतुल्ला अलावी गुरगानी वो अपने दर्स में एक दफा फरमा रहे थे कि हराम गिजा इंसानी जिंदगी को तबाह बर्बाद करके रख देती है, उसकी रूहानी जिंदगी की को भी तबाह बर्बाद करती है और दुनियावी जिंदगी को भी तबाह बर्बाद करती है। बाहिर हो सकता है उसके पास वो मालदार हो, पैसे नजर आ, लेकिन ऐसी परेशानियों के अंदर गिरफ्तार होता है वो शख्स, वो अपने असरात रखती हैं तमाम गिजाएं। तो और उखरावी जिंदगी अगर इंसान की बर्बाद हो जाए तो उसके पास क्या बचेगा फिर। और यही वजह है कि ताकि कि जो हमारे जिस्मों में बहुत सारे ऐसी चीजें पहुंच जाती हैं जो बजायर हमारा हराम माल नहीं था, लेकिन हम किसी के घर गए, किसी रिश्तेदार के यहां दावत में गए, जाना बिल्कुल जायज है, उसके घर खाना भी जायज है, शरीय तौर पर कोई कबाहत नहीं है, लेकिन जो उस अंदाज से जो असरात रखती हैं वो चीजें, कुछ उलमा कहते हैं कि हाँ असरात रखती हैं, तो इसी वजह से वो असरात आपके जिस्म से निकल जाएं, जब भी हफ्ते में दो बार, या कोशिश करें कि महीने में भी अगर एक दो दफा रोजा रख लिया जाए, वरना तो इमाम खुमैनी का जो खुद साजी चार्ट है उसके अंदर हर पीर और जुमेरात को रोजा रखने के लिए उन्होंने जो है कहा है, और जो वैसे भी अगर कोई शख्स आम दिनों में भी अगर रोजे रखे तो उस रोजे रखने के नतीजे में बहुत सारे इस तरह के मशकूक अम्वाल जो नुकसान पहुंचाते हैं हमारे जिस्म और रूह को, वो रोजे रखना उनका जुबरान कर देता है। तो इसी वजह से हुक्म भी है कि ज्यादा कोशिश करे कि इंसान हफ्ते में दो मरतबा, 15 दिन में एक दो मरतबा, या महीने में जितने भी उसकी जिस्मानी सहूलत के मुताबिक वो अपने जो है वो रोजा रखे, अपने वाजिबात भी उतारने होते हैं और मुस्तहबात अगर उसे अंजामदही करनी है तो उस लिहाज से भी बहुत अच्छा है। तो जब इसकी ताकीद भी की गई कि बहुत सारे ऐसे अमवाल कहरी तौर पर भी आपके जिस्मों के अंदर जाते हैं जो आपको नुकसान पहुंचा सकते हैं। इसी तरीके से रोजा रखने के मुतालिक तो ये बात हुई, और खुरमा ये तो आमतौर पर बजाय इसके कि फजूल किस्म की स्वीट डिशें हों जो नुकसान पहुंचाने वाली हैं, अगर मीठे के तौर पर भी, अच्छा इसमें भी एक वो होती है, वो जो वो वाली हम उस खजूर की बात नहीं कर रहे जो आमतौर पर मिल रही होती है कि साहब ने कहा भाई इस ठेले के ऊपर से किस पर कंबल तो हटाओ ताकि खजूर निकाल लो, उसने कहा एक मक्खी मक्खियां बैठी हुई थी उसके ऊपर, जैसे वो कंबल समझ रहा था, तो वो गंदी वाली खजूरें या जिनका जायका अच्छा नहीं होता वो वाली नहीं, डिब्बों के अंदर भी ऐसी आती है जिनका जायका अच्छा नहीं, बच्चों को आप इंट्रोड्यूस कराएंगे तो हो सकता है वो रिजेक्ट कर दें उसको। तो इंसान जब इतने ज्यादा फायदे रखने वाली चीजें तो थोड़ा सा पैसा इनके ऊपर खर्च करते और अच्छी क्वालिटी की चीज खरीद के लेकर आए। तो हुरमे के मुतालिक भी ये मिलता है, और कि अगर औरतें हालत निफास में, यानी जिसके यहां बच्चे की पैदाइश हुई है, वो अगर उस दौरान वो खाए तो जाहिर है उसके बाद बच्चे को दूध पिलाने का एक मसला जो है वो शुरू होता है, उसके मसाइल होते हैं, तो बच्चा उसके नतीजे में बुर्दबार बनेगा। देखिए बहुत बड़ा मसला हाइपर किस्म के जो बच्चे हैं या वसीले किस्म के बच्चे हैं, अक्सर व बेशतर लोगों के सवालात जो है वो मुसलसल जो है उलमा के पास भी जाते देखे हैं, खुद हमारे मदरसे में भी इस तरह के जो आते हैं कि क्या करें कि जो बच्चा बहुत ही ज्यादा वसीला है, बहुत घर का जो है माहौल जो है खराब हुआ हुआ है, तो बच्चा बुर्दबार होगा अगर माँ मसलन दौरान हमल खजूर खाएगी या दूध पिलाने के अरसे के दौरान खजूर खाएगी, और बुर्दबार होना देखिए ये भी एक वैसी सिफत है, एक रूहानी तौर पर बेहतरीन सिफत है, सारी जिंदगी उसकी अच्छी गुजरेगी इंसान जितना बुर्दबार हो, वरना गुस्से की हालत में वो लोगों को नुकसान पहुंचाता है। और उलमा की अपनी उसके अंदर भी जो हम देखते हैं कि अक्सर व बेशतर कहीं होते हैं तो उनके कहवा वगैरह होता है या कोई ना कोई इस तरह का फल जो कि फायदेमंद चीजें होती हैं वो उनकी नशिस्तों के अंदर होती हैं। और इसी तरह से हमारे आठवें इमाम इमाम अली रजा अलैहिस्सलाम वो भी फरमाते हैं कि जो जैतून है ऑलिव्स, इनका ये कि गुस्से को ठंडा करता। अब बहुत सी चीजें आपके दिमाग में आ रही होंगी, भाई अरब तो बहुत ज्यादा ऑलिव्स खाते हैं तो बहुत ही गुस्सीले और चिड़चिड़े और बदमिजाज नजर आते हैं, वो तो कोई एक वैसा एक फॉल्ट समझिए जो एक पैदाइशी टाइप का है, या उसमें बहुत सारी और चीजें भी हैं, जाहिर है कोई जिसका अकीदा भी सही नहीं है या और दीगर उसके अमाल बहुत ज्यादा खराब हैं या वो मसलन मोहब्बत अहले बैत नहीं रखता, तो उसकी हम उस लिहाज से बात नहीं कर रहे। लेकिन मोमिनीन अगर इन चीजों को खाएं तो इमाम फरमाते हैं कि ये गुस्से को ठंडा करने वाली चीज है। लेकिन क्या है कि वही टेस्ट डेवलप नहीं, अगर कोई मसलन अगर कोई खाएगा भी तो यहां आमतौर किसी बच्चे को खिलाएं वो थूक देगा मसलन मुंह में अगर, तो आहिस्ता आहिस्ता करके गिजाओं में मिलाकर कोशिश चाहे थोड़ी मकदार में हो उसके बाद घर में अगर रखे रहें चीजें तो लोग इसको आमतौर पर ये वैसे ही कि उठाकर खाने वाली चीज जिस तरीके से बच्चे आमतौर पर टॉफियां वगैरह खाते हैं, इस तरह से बहुत से अच्छे टेस्ट और फ्लेवर्स के जो हैं वो ये आ रहे होते हैं, तो आप खुद तलाश करके लेकर आए ताकि ये इससे अपने खुद को भी आदी बनाएं, घर के मर्दों को भी खिलाएं। एक मदरसे का एक बच्चा अपनी टीचर से जो है वो शिकायत कर रहा था, उसने पूछा कि सबसे बुरा दिन कौन सा होता है, पता नहीं इस तरह का, उसने कहा कि इतवार का दिन सबसे बुरा होता है क्योंकि अब्बू उस दिन घर पर होते हैं। इसका मतलब यह है कि अब्बू वही के चीखना चिल्लाना हर वक्त लड़ाई झगड़ा करना या अब्बू हर वक्त ये करते रहते हैं, तो इंसान के गुस्से को कम करने वाली चीजें औरतें खुद देखेंगे डाइट में किस तरह से इन चीजों को किया जाए ताकि वो रूहानी एतबार से अपने असरात रखें और गुस्से वगैरह को भी कम करें। इसी तरीके से अंगूर खाना मसलन वसाइल शिया में रिवायत है बाकायदा छठे इमाम की कि हजरत नून ने एक दफा शिकायत की थी, हजरत नून ने परवरदिगार आलम से शिकायत की रंजो गम की, एक जिस तरह से होता है ना एक डिप्रेशन, एक आदमी को कितना डिप्रेशन हो कि पूरी कौम को अजाब के पूरी यानी 950 साल तक जो है जिंदगी गुजारी और लोग ईमान नहीं ला रहे हो, यहां तक कि अजाब खुदा आया और पूरी दुनिया उसे उसके नतीजे में खत्म हो, कितना दुख कर्ब हजरत नूह को हुआ होगा, कितना डिप्रेशन हुआ होगा उसके नतीजे में जिसको गम कहा जाता है। तो हजरत नूह को बाकायदा जब उन्होंने शिकायत की तो परवरदिगार की तरफ से वही आई कि ए नूह अंगूर खाओ। इसका मतलब है कि आम तौर पर अंगूर अगर कोई शख्स खाए, डिप्रेशन का मरीज, बहुत सारे लोगों को इत्मीनान कल्ब नहीं होता है, हर वक्त गम जदगी की कैफियत रहती है, घरेलू उसके अंदर भी दवाइयां गोलियां खा रहे होते हैं, अंगूर खाएं। तो बहरहाल ये तमाम चीजें ऐसी हैं। अब जैसे इसका भी अभी जिक्र हुआ, जैतून का तस्करा हुआ था, तो ये भी आप को इसी तरीके से खाना हो, क्योंकि पैगंबर खुद फरमा गए कि अलैकुम बिज़ैत, कि ये ऑलिव्स जो हैं, जैतून ये खाओ क्योंकि ये इखलाक को बेहतर बनाता है, जैतून इखलाक को बेहतर बनाता है आमतौर पर। अच्छा जिस्मानी एतबार से भी इतने फायदे हैं इसके कि एक दफा एक रिसर्च वगैरह किसी जगह में पढ़ रहा था कि ये जो अरब अफराद हैं उनके अंदर जो वो लाइफ एक्सपेक्टेंसी वो बहुत ज्यादा है। अभी आपने देखा कि बहरहाल हम बहुत से हवालों से जो गुफ्तगू नहीं कर रहे, सिर्फ जिस्मानी असरात के हवाले से, कि अरबों को हम देखते हैं अभी बादशाह का भी इंतकाल हुआ 91 बरस की उम्र में, बाकी भी वहां पे लोग आमतौर पर 89 ईयर्स शायद एक एवरेज लाइफ एक्सपेक्टेंसी वगैरह कुछ इलाकों की है, तो वहां के लोग ऑलिव्स जो है ज्यादा खाते हैं। तो जो भी ये जिस्मानी एतबार से भी फायदे हैं ठीक है, बहुत से लोगों को जुल्म सितम की वजह से रूहानी कोई फायदा नहीं मिलेगा लेकिन जिस्मानी फायदा तो मिलता है। तो पैगंबर फरमाते हैं कि इखलाक यानी रूहानियत पर जैतून खाने का असर ये कि इखलाक को बेहतर बनाता है, नफ्स को आराम पहुंचाता है और गमों रंज को दूर करता है। उयून अखबारुर रजा की बाकायदा जो रिवायत है। तो आपने देखा कि जितनी भी हलाल और रिकमेंडेड गजाएं हैं वो जिस्म और रूह दोनों के ऊपर बेहतरीन असरात रखती। अच्छा जो मशकूक चीजें हैं उनके भी असरात होते ही नहीं, जो सरी हराम भी नहीं लेकिन मशकूक हैं। मसलन जैसे वही मैंने अभी मिसाल दी थी कि आपको मसला भी बताया था कि मशकूक कोई मछली जो शादियों वगैरह के अंदर रखी होती है या किसी जगह आप रेस्टोरेंट में खाने के लिए गए, अब आपको तहकीक करना पड़ेगी कि छिलके वाली मछली है या नहीं है, अगर आपको पता नहीं है तो आपको खाने की इजाजत नहीं। इसी तरीके से मसलन किसी काफिर एयरलाइन वगैरह के अंदर सफर कर रहे हैं और वहां ट्रे आ गई खाने की और उसके अंदर मछली रखी हुई, तो आपको इस अंदाज से जब तक यकीन ना हो जाए आप उसको छोड़ देना होगा, कोई और आप उससे डिश का जो है वो फरमाइश कर दें तो वो आपको लाकर दे दे, लेकिन मछली वगैरह इस अंदाज से ना खाएं। मुसलमान एयरलाइन में कुछ फुकाहा के नजदीक, वो अभी मैं मसाइल के अंदर नहीं जा रहा कि जहां इसकी इजाजत है भी, लेकिन ये कि बहरहाल आगा सिस्तानी कम से कम वो इजाजत नहीं देते, तो उस लिहाज से मशकूक चीजें भी खाने से आपके अखलाक पर और आपकी रूहानियत के ऊपर असरात मुरतब होते हैं, तौफीकात सलब होने लगती हैं। और उलमा फरमाते हैं मशकूक जो चीजें हैं वो खाने से कुछ ऐसे बुरे मानवीय असरात होते हैं कि जिनसे चश्मपोशी नहीं की जा सकती, यानी सरफे नजर करके भाई इतना तो चलता है कहकर आप नहीं छोड़, यानी उसको अंजाम नहीं दे सकते। पैगंबर इस्लाम की अपनी सीरत में भी मिलता है कि पैगंबर के सामने जब कोई दूध वगैरह इस तरह से आता था तो पैगंबर जब तक हलाल होने का इत्मीनान नहीं करते थे तब तक उसको नोश नहीं फरमाते थे, और फरमाते थे कि मुझसे पहले के जो अंबिया हैं उनको भी इस बात का हुक्म दिया गया था कि फकत हलाल और पाकीजा गजाएं वो खाएं और फकत अच्छे काम अंजाम दें, बाकायदा मीज़ानुल हिकमा की जो रिवायत है। तो बहरहाल पैगंबर इस अंदाज से, अच्छा मशकूक चीजों में कुछ उलमा इस लिहाज से भी कहते हैं जो बाजार में आमतौर पर बाजारी गजाएं जो होती हैं अक्सर इनसे बच नहीं पाते, अभी भी हो सकता है मैं नीचे जाऊं तो मेरे लिए बाजार से कोई चीज मंगवा के यहां पर रखी गई हो इंतजामिया की तरफ से, लेकिन बाज़ोकात इंसान मजबूर होता है खानी पड़ जाती है, लेकिन बहरहाल दिमाग में जरूर रहे कि जितना अपने आप को इससे बचा सके, जितना इन चीजों से बाजारी चीजों से अपने आप को दूर रख सकें, क्योंकि बहरहाल ये अपने बुरे असरात तो रखती हैं। खास तौर पर जो खुली हुई ऐसी बाजारी चीजें हैं कि जिस पर हर शख्स की निगाह पड़ती है, तो उलमा फरमाते हैं इसके अंदर तो लाजमी बेबरकती पैदा हो जाती है। शोकेस में रखी हुई चीजें, मिठाइयां, हर शख्स आके देख रहा है, बाजार से बाहर से गुजरने वाले फकीर हसरत भरी निगाहों से उसको इन चीजों को देख रहे हैं, जो अफोर्ड नहीं कर सकता वो देख रहा है, तो उस पर से एक बरकत जो होती है खाने की वो खत्म हो जाती है। बेबरकत अगर कोई चीज हो जाए तो वो एक लिहाज से मनहूस जिसे कहा जाए, यानी अगर हम बेबरकत के लफ्ज को जरा वैसा बनाएं तो इसको ये कहा जाएगा, तो उसके अंदर यानी फिर अव्वल तो वो मुजिर सेहत भी कितनी है बाहर वाली चीजें, तो इस तरह की बहुत सारी चीजें होती हैं। यानी एक साहब जो बिल्कुल मेरे करीबी रिश्तेदार हैं उनके पास फर्स्ट हैंड इसकी इंफॉर्मेशन है कि बहुत बड़ी खाने के जो कराची के अंदर खासतौर पर एक जगह है जहां लोग खाते हैं, वो मरी हुई मुर्गियों का सबसे बड़ा खरीदार है। तो आप सोचिए कि मुर्दार अगर कोई शख्स खा रहा होगा उसके कितने असरात होंगे, आप वही बड़े टेस्ट उसका डेवलप आपने किया हुआ और वहां से बार बार जो है चीजें मंगवाई जाती हैं, तो इन तमाम चीजों के रूह के ऊपर असरात मुरतब होते हैं। और सबसे अहम बात तो ये कि वाकई यानी बाकायदा जब रहबर मौजम जब सदर हुआ करते थे तो जब कहीं जाहिर बगैर मुल्की दौरे भी करना पड़ते थे तो बाकायदा तौर पर खानों को इस तरह के खानों को बिल्कुल रिफ्यूज कर दिया करते थे। उस वक्त की तस्वीरें कुछ तरह का खाना पेश किया जा रहा है, जाहिर है कि जिस एतबार से वो नजर आ रहे हैं कि वो लोग जो हैं तो वो उनके लिए खाना जायज भी नहीं होगा अगर कोई गोश्त वाली कोई डिश उनके सामने पेश की जा रही है, लेकिन वो मना कर दिया करते थे। तो ये तमाम चीजें ऐसी हैं कि इन सब चीजों के बड़े वैसे असरात हैं, और इस हद तक हैं कि अल्लामा हिल्ली के एक बेटे जो इनका नाम फखरुल मुहक्किकीन था, ये एक ऐसे नाबगे रोजगार और जीनियस शख्सियत थे कि नाबालिगियत के जमाने में मुज्तहिद हो गए थे, नाबालिग थे और मुज्तहिद हो गए थे। फखरुल मुहक्किकीन यानी अपने लकब ही से मशहूर हो गए अल्लामा हिल्ली के बेटे। अब अल्लामा हिल्ली ने कहा कि ठीक है जब तुम इल्म में इतनी सलाहियत पैदा हो गई तो तुम ऐसा करो कि मिंबर पे बैठ के लोगों को दस दिया करो, ये तैयार हो गए। नाबालिग से मिंबर पे बैठे, जब लोग आकर जमा हुए और तकरीर शुरू की, खुतबा पढ़ने के बाद जैसी अपनी निगाह उठाई तो चीख मारी और मिंबर से उतर के नीचे खड़े हो गए। अल्लामा हिल्ली ने कहा कि भाई क्या बात हो गई ऐसी, कहा कि बाबा मैं लोगों को देख रहा हूं कि कोई सुअर नजर आ रहा है, कोई गीदड़ नजर आ रहा है, कोई चीता नजर आ रहा है, कोई यानी जानवरों को इंसान कैसे दर्ज दे, यानी मजमा आम जो काम लोगों का एक मजमा था उसके अंदर जाहिर अब क्या है कि इतनी ज्यादा रूहानियत कवि थी फखरुल मुहक्किकीन की, जहर बाप का घर वहां गुनाह का कोई वजूद नहीं है, हर वक्त सिर्फ वाजिबात और मुस्तहबात का दौर दौरा है, तो रूहानियत इतनी कवि कि लोगों की असली शक्लें नजर आने लगी। अल्लामा हिल्ली सख्त परेशान हुआ कि इस तरह तो दुनिया के अंदर रह ही नहीं सकेगा। अब कहा एक ही तरकीब है इसकी कि इसकी रूहानियत को कुछ कम करना पड़ेगा। अच्छा हराम के जरिए तो रूहानियत कम नहीं की जाएगी उसकी, कहा कि तमाम अफराद जो मेरे मुकल्लिदीन हैं میرے بیٹے کی اپنے گھر دعوت کریں۔ فخر المحققین چند دن لوگوں کے کھانوں کی دعوت میں گئے اور اس کے بعد پھر ممبر پہ جب آ کر بیٹھے تو اس کے بعد لوگ ویسے ہی نظر آنے لگے، روحانیت کم ہوئی اور جو عام شکلیں وہی نظر آنے لگی۔ اس کا معنی کیا ہوئے کہ مشکوک صرف حلام لوگوں کے گھروں کے اندر دعوت کھانے جانا، جب آپ کو پتا ہے کہ وہاں پر کوئی معلوم نہیں کہ حرام ہے بھی یا نہیں ہے، تو آپ کے لیے کھانا جائز ہے بالکل۔ لیکن کیا ہے کہ مال مشکوک جسم کے اندر گیا اور اس نے فخر المحققین کی روح کے اوپر ایک ایسے اثرات کو مرتب کیا کہ اس سے ان کی روحانیت کم ہوئی اور دنیا میں رہنے کے قابل ہو سکے، وہ ورنہ اتنی روح قوی تھی کہ اصل شکلیں جو ہیں وہ دیکھ رہے تھے لوگوں کی۔ تو یہ سب چیزیں ایسی ہیں کہ دیکھیے حرام کی بات بھی نہیں ہے، مشکوک کی بات میں نے صرف بات بتائی ہے کہ اس سے بھی کتنے روحانی اثرات اس لحاظ سے ہوتے ہیں۔ اور بہت سی روایات میں کہ بندہ اس وقت تک متقین کے درجے تک پہنچ نہیں سکتا جب تک کہ وہ حرام چیزوں سے نہ بچے اور ان کو چھوڑ نہ دے جب تک۔ تو کیونکہ جو شخص بھی مشتبہ چیزوں کو انجام دینے لگتا ہے تو وہ صریح حرام میں بھی داخل ہو جاتا ہے۔ دیکھیں کتنے ہمارے پاس سوالات آتے ہیں کہ کیا فلاں والا میوزک، جائز والا میوزک ہم سن سکتے ہیں، اور بہت ساری شیقے لگاتے ہیں کسی طریقے سے۔ اچھا، بہت سی چیزیں وہ جائز میں جا بھی سکتی ہیں، لیکن ہم ان سے یہی کہتے ہیں کہ بھائی آپ اپنے بچوں کو وہ بالکل کارنر اور ایج کے اوپر کیوں رکھنا چاہتے ہیں؟ مثلا کبھی آپ اجازت دیں گے کسی شخص کو بچوں کو چھت پر جا کے کھیلنے کی جس کی کوئی باؤنڈری نہ ہو؟ وہ بالکل کنارے پر، آپ کہیں ہاں کنارے کنارے تک، تو اس کھائی کے کنارے تک کھیل سکتے ہو۔ بھائی جب کھائی کے کنارے تک گیا تو کبھی وہ گر بھی سکتا ہے، اس کے اندر گرنے کے امکانات ہو جائیں گے۔ تو آپ تمام ایسے افراد کے جو کہ ہر وقت کسی ایک ایج کو لینا چاہتے ہیں، ایک فائدہ اٹھانا چاہتے ہیں کسی مشکوک چیز کی طرف، کہ ٹھیک ہے ابھی حالت شک میں فلاں موسیقی ہمارے لیے جائز ہو جائے، حالت شک میں فلاں گانا ہمارے لیے جائز ہو جائے، تو کیا ہوگا کہ وہ صریح حرام کے اندر بھی جلدی گرفتار ہو جائے گا۔ اس کے لیے ضروری ہے کہ مشکوک چیزوں کو بھی چھوڑے تاکہ وہ حلال کی سمت کی طرف رہے، دور رہے کھائی سے، تاکہ وہ گرنے کے امکانات نہ ہوں۔ مثلا کب تک بچوں کو آپ روک سکیں گے؟ آپ نے اگر چند چیزوں کی اس اعتبار سے ان کو اجازت دی تو پھر وہ صریح حرام گانوں کی طرف بھی چلا جائے گا۔ مشکوک غذا کو اگر بچاتے رہیں گے تو آپ حرام سے بھی بچیں گے، اور بالکل تمام اس کے اندر گرفتار اگر آپ رہیں، ہر قسم کے مشکوک، ہر قسم کے لاپرواہ ٹائپ کے ہو جائیں، تو کیا ہوگا کہ حرام میں پڑھنے کے بھی آپ کے قوی امکانات ہو جائیں گے۔ تو یہ تمام چیزیں ایسی ہیں کہ جس کو علی الخصوص دیکھنا چاہیے۔ تو مشتبہ چیزوں سے بھی انسان دور رہے، اور چھوٹی چھوٹی غلطیاں، اچھا والدین بھی اگر یہ غلطیاں کرتے ہیں نا تو ان کے اثرات ان کی اولاد کے اوپر نمودار ہوتے ہیں۔ ماں باپ کی بہت ساری بے اعتدالیاں، یعنی بے اعتدالی غذا کی کر رہی ہیں ماں، لیکن اس کے پیٹ میں بچے کو متاثر کر رہی۔ ایک چیز ایسی ہے، باقاعدہ تاریخ کے اندر ایک واقعہ ہے، اور وہ ہے علامہ مجلسی اور ان کے والد کا واقعہ۔ جس اصفہان میں علامہ مجلسی اور ان کے والد دونوں وہیں پہ ایک ہی جگہ پہ مدفون ہیں۔ اچھا، علامہ مجلسی پیدا ہو گئے اور ان کے والد تھے ملا تقی مجلسی۔ ملا تقی مجلسی، علامہ مجلسی اور ان کے برابر ان کے والد ملا تقی مجلسی۔ اچھا، ملا محمد باقر مجلسی، ان کو چھوٹے سے تھے، ان کو مسجد لے کر گئے علامہ مجلسی کے والد۔ علامہ مجلسی چھوٹے سے تھے، بالکل مشکل سے 4 سال کی عمر ہوگی۔ مسجد میں پانی سے بھری ہوئی ایک مشک رکھی ہوئی تھی، لوگ نماز پڑھنے میں لگے۔ علامہ مجلسی 4 سال کی عمر کے، وہ گئے اور ایک سوئی انہوں نے لی اور مشک میں جا کر سوراخ کر دیا، سارا پانی بہ گیا۔ اچھا، جب نماز ختم ہوئی، ملا تقی مجلسی نے دیکھا کہ یہ کیا ہوا، فوراً ہی فکر مند ہو گئے، اپنی زوجہ کے پاس آئے، کہا کہ سمجھ میں نہیں آیا کہ اس نے یہ ایسی حرکت کیوں کی نقصان والی کہ مسجد کا سارا پانی جو ہے مشک کا اس نے بہا دیا۔ کوئی نہ کوئی ہم سے، کیونکہ یہ بچہ تو نابالغ ہے، کوئی نہ کوئی ہماری ایسی بے اعتدالی اور غلطی ہے جس کی وجہ سے ایسا ہوا ہے۔ بہت دیر دونوں شوہر و بیوی، ظاہر ہے کہ دیندار گھرانہ، سوچ بچار میں لگے کہ ایسا کیوں ہوا، ہم تو یہ سوچتے ہیں نا، نہ جانے ہم نے کون سا ایسا گناہ کر دیا تھا کہ یہ مصیبت نازل ہو گئی، جبکہ ہر وقت گناہوں کے اندر مبتلا ہیں، وہ تو حقیقتاً نیک گھرانہ تھا، فکر مند ہوئے۔ ان کی زوجہ نے کہا کہ بس مجھے ایک بات یاد آ رہی ہے، وہی مجھے اس کی سبب اور وجہ لگتی، کہ جب علامہ مجلسی، یعنی یہ میرا بیٹا محمد باقری، جب میرے پیٹ میں تھا تو اس وقت میں ہمارے پڑوس कि अनार का दरख्त की एक शाख निकल के हमारे घर की तरफ आ गई थी। तो मैं बहुत ज्यादा शदीद प्यास लग रही थी, तो अनार को मैंने देखा और एक सुई मेरे हाथ में थी, तो मैंने सुई उस अनार के अंदर दाखिल की, उस पर जो रस लग गया वो थोड़ी सी देर के लिए चाटा मैंने उसको, फिर फौरन ही मैंने उसको बहरहाल मुंह से जो है वो निकाला। फौरन ख्याल आ गया कि ये तो पड़ोसी के घर का फल है, उसकी इजाजत के बगैर मैंने कैसे इस्तेमाल कर लिया, लेकिन कुछ तो वो अंदर चला गया। उसी का ये नतीजा था कि आज इसने इस मश्क के अंदर सुराख किया। तो अब आप देखेंगे वो बच्चों को कितनी नुकसान पहुंचाने वाली जो इस अंदाज की चीजें हैं, जो हमारे बच्चे देख रहे हैं कि खराब हुए चले जा रहे हैं, बेअतदाली की तरफ जो है वो जा रहे हैं, बेरारवी की तरफ जा रहे हैं, उनके अकायद भी खराब हो रहे हैं। तो बाज औकात वो माओं की वो गलतियां हैं, वो गजाई गलतियां, दीगर गुनाहों की गलतियां जो बच्चों के ऊपर भी इस अंदाज से असरअंदाज होती हैं, तो औलाद को भी मुतासिर करती हैं। इसी तरीके से बाप मसलन अगर कोई हराम कमाई घर में ला रहा है तो उसके बच्चों के ऊपर असरअंदाज होती है। बहुत से बच्चे परेशान हैं जो मुतवज्जे हो गए हैं और मसलन बाप को मना करते हैं, भाई हराम चीज जो है, आप हराम कमाई जो है इसमें फला हराम है, फला हराम है, मसाइल के तहत है, लेकिन बाप उसकी केयर नहीं करते। ईरान में भी बाकायदा उलमा ने किताब के अंदर एक वाकया लिखा है। वहां आपको पता है कि ईरान में वाकया करबला, अरब दुनिया में भी वाकया करबला की कुछ तमसीलें बनाई जाती, बाकायदा जिस तरीके से एक प्ले टाइप का होता है वो, ये अलग बात है कि उलमा ने मराजे इसको पसंद नहीं करते, और अगर कोई ऐसा माहौल हो कि जहां पर ये तौहीन समझा जाए तो हराम भी हो सकता है, लेकिन उनके माहौल में इसको तौहीन नहीं समझा जाता, लोग बहुत दहाड़े मार मार के रोते भी हैं। पूरा वाकया करबला को असल में पिक्चराइज करती है, तो तमसीलें बनाते हैं और लोग किरदार भी बनते हैं इसमें। तो एक बाप भी उसको देखने के लिए गया, उस पूरे वाकया करबला को जो बनाया गया था, तो अचानक से उसके बाप ने देखा कि उसका अपना बेटा वो वहां पर शिमर का रोल कर रहा है। अच्छा, बहरहाल बाप देख के वहां वापस आ गया, घर में आया तो बेटे से कहा कि बेटा ठीक है, कोई और रोल कर लेते, तुम शिमर का रोल किया, पसंद नहीं मुझे, बात आई। अच्छा, बाप को बेटा बार बार कह कह के थक गया था कि आपके फला जो आप कारोबार करते हैं इसके अंदर ये हराम है, ये हराम है, लेकिन बाप मानता नहीं था। बेटे ने जानबूझ के कि बाप ये देखने के लिए आएगा, शेमिर का रोल करना पसंद किया, और बाप ने जब उसके ऊपर एतराज किया तो बेटे ने कहा, बाबा हराम माल खाने का नतीजा शेमिर बनना ही है। तो मकसद कहने का ये है कि अगर इस अंदाज की चीजें, मसलन बाप ख्याल नहीं कर रहा है अपने बच्चों की गिजाओं का ख्याल नहीं कर रहा है, तो इस तरह के असरात होते हैं, क्योंकि ये तमाम अफराद के जो इस तरह इतने बड़े जालिम बनते हैं, तो ये माल हराम उनके जिस्मों में मौजूद होता है। तो अच्छा, जब भी माले हराम जिस्म के अंदर जाते हैं तो दिलों को तारीक बनाता है, बुरे बुरे ख्यालात, शहवानी ख्यालात, इखलाक रजीला, सुए जनी, गीबत, लोगों की बुराइयां, ये उसके खुद बहुत ये चीजें पैदा होती चली जाती। अच्छा, बाज गजाएं ऐसी हैं कि अगर बहुत दिनों तक खाना छोड़े रखें तो आपके अंदर इखलाक बुरे पैदा होने लगते हैं, और कुछ गजाएं ऐसी हैं जो ज्यादा खाने लगें तो उसके भी असरात पैदा होने लगते हैं। मसलन हमारे जो बच्चे हैं आप देख रहे हैं कि मसलन गजाई बेअतदाली का शिकार है, सिर्फ बर्गर बर्गर, पिज्जा बर्गर, बस उसी के अंदर वो आजकल जो है वो बच्चे लगे हुए नजर आ रहे हैं। इनके असराते बद हैं, उलमा बाकायदा फरमाते हैं कि ये जो बहरहाल हराम गजा इस अंदाज से तो अपने तौर पर जाती है, लेकिन जो जायज गजाएं भी हैं, मसलन मुर्गी, चाहे वो जाहिर चिकन बर्गर होगा, चिकन पिज्जा होगा, हर चीज के अंदर ये चिकन का आंसर जरूर होगा, तो जितना तो उसमें मुर्गी की खसूसियात आने लगती। हर वक्त इंसान बस चुगने और दाना खाने की फिक्र में रहता है, जो मुर्गी ज्यादा खाता है, जैसे मुर्गी हर वक्त कुट 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 वो करती रहती है ना, हर वक्त दाना चुगती रहती है, उसके अलावा उसको कोई और फिक्र ही नहीं है। इसके अलावा हर वक्त सिर्फ, और बहुत से आपको पता है वो चूजे वगैरह, उनको रोका भी जाता है कि उससे मुकर्रर मकदार से ज्यादा ना खाएं वरना मौत वाकई हो जाती है, क्योंकि हर वक्त उनको सिर्फ खाते चले जाना है। तो उसके अंदर वही खसूसियात उस जानवर की पैदा होने लगती हैं। हर वक्त वो शख्स भी फिर ना, हर वक्त बस पेट भरने की फिक्र में, और फिर उसके बाद खाली करने की फिक्र में, फिर खाली करने के बाद फिर भरने की फिक्र में, और इसी तरीके से सिर्फ और सिर्फ फकत पैसा कमाने की फिक्र में, बस दाने पानी की फिक्र में रहता है, अगर कोई ज्यादा खाएगा उन चीजों को। इसी तरीके से मसलन कहा जाता है कोई ऊंट का गोश्त अगर बहुत ज्यादा इस्तेमाल करे तो ऊंट के, एक तो यह है कि आपको पता है कि बहरहाल ऊंट एक कीना परवर जानवर के तौर पर, तो कीना का मर्ज उसके अंदर बहुत ज्यादा खाता चला जा रहा है, खाता चला जा रहा है। जब भी रिवायत में भी ये बात आई कि अपने पेट को जानवरों को कब्रिस्तान ना बनाओ। अच्छा, बहुत सारे ऐसी हैं कि हमारी मेडिकल साइंस में भी अगर कोई शख्स बहुत ज्यादा गोश्त खा रहा हो, यानी वाकईतन बहुत ज्यादा खाना, एक तो होता है एक आध बोटी का भी इस तरह से डाल के खा ली, लेकिन एक होता है लोग खाते चले जा रहे हैं बहुत ज्यादा हर वक्त का गोश्त खाना, तो इससे इससे क्या है जिस्मानी एतबार से भी मसलन कार्सिनोमा ऑफ कोलोरेक्टम हमारी बीमारी उन अफराद के अंदर ज्यादा होती है जो ज्यादा गोश्त खाते हैं, खासतौर से में कैंसर। अच्छा, जो बिल्कुल छोड़ दे गोश्त खाना और मुकम्मल वेजिटेरियन हो जाए, वो भी एक बेतदाली सिरोसिस ऑफ लिवर, बाकायदा जिगर की खास बीमारी उसको वो लाहक हो जाती है ऐसे अफराद को ज्यादातर। और रिवायत में अगर कोई शख्स गोश्त बिल्कुल खाना तर्क कर दे, बहुत सी रिवायत में तो ये बात भी आई है कि 40 रोज तक अगर उसने गोश्त खाना तर्क किए रखा तो उसमें नापसंदीदा अखलाक पैदा हो जाते हैं। अमीरुल मोमिनीन अलैहिस्सलाम वस्सलाम फरमाते हैं अच्छा आपने देखा कि ज्यादा अगर गोश्त खाएगा उसके भी अलग उसके असरात होंगे, दिल सख्त होने लगता है, 40 रोज तक गोश्त बिल्कुल छोड़े रखेगा तो अखलाक नापसंदीदा होने लगते हैं, तो इसका मतलब क्या हुआ कि रूहानियत के ऊपर इसकी यानी एक एतदाल होना चाहिए। आयतुल्ला बहजत बड़ी एक अच्छी बात जो है फरमाते थे, वो फरमाते थे हमारे साथ एक बहुत बड़ा मसला ये भी है कि हम ना गिजाओं में तनवो नहीं रखते, वर्सेटैलिटी बहुत डिफरेंट किस्म की, हद तक मसलन होता है ना कि आपने कोई सा बस एक नाश्ता, बहुत सारे लोग रोजाना नाश्ते में अंडा 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 बस ही खाते चले जा रहे हैं, कहते नहीं उसको चेंज करें, कभी कोई चीज होनी चाहिए, कभी कोई चीज होनी चाहिए, कभी किसी अंदाज का हो, कभी मसलन कोई खाना आपने खा लिया, कभी सिर्फ चाय के साथ मसलन कोई बिस्किट ले लिया, कभी किसी अंदाज से खाया आपने, कभी किसी अंदाज से खाए, यानी उसके अंदर बहुत अलग अलग तरह की, अव्वल तो गजा कोशिश करें कि सादा ही हो। आमतौर पर हम उलमा और मराजिब अक्सर मैं हमारे जो यहाँ आते हैं उलमा और नजफ वगैरह के, मैं उनसे भी पूछता हूँ, अल्लामा तालिब जौहरी आए थे उनसे भी पूछा, दीगर हमारे गुलाम अली वजीरी साहब नजफ के हैं उनसे भी पूछा कि उलमा और मराजिब हमारे वो उनकी खाने वगैरह की स्टाइल क्या होता है, तो कहते हैं बहुत ही सादा और कम गजा खाते हैं लोग, सबके साथ हमने ये देखा है किसी को भी उस लिहाज से पुरखोरी या जो आमतौर पर वैसी आदत होती है, जब भी जहर इल्म और अपने उसमें जो फहम के उस स्टेज के ऊपर होते हैं कि वो उन तमाम चीजों का ख्याल करते हैं, सादा तरीन गजा। उलामा के पास भी आप देखें बहुत हुआ तो बमुश्किल एक कोई एक फल जो है वो सामने रखा होता है उनके, यानी जो एक अच्छी पॉजिटिव इसके भी अगर रूहानी फायदे यकीनन इन तमाम चीजों के होते होंगे कि ये सब चीजें सामने होती हैं, यानी सिर्फ जो फायदेमंद चीजें मुफीद चीजें हैं वो खाने में सामने, वरना तो और भी चीजें ऐसी जो नुकसान पहुंचाने वाली हैं, मतलब समोसे सामने रखे होते हैं इनके तो आपको कहा जाता है कि भाई ये लोग की क्या चीज खा रहे हैं, नहीं फल सामने मसलन रखा हुआ है। इसी तरीके से गिजाओं में चाहे वो अभी तक तो खाने वाली आपने गिजाएं सुनी, हाँ पहले बस उसमें एक बात और बता दूं फिर मैं आता हूं जमजम की तरफ, तो ये फरमाते थे कि हर वक्त आप ना चेंज भी करते रहें, जरूरी नहीं कि बस एक ही गिजा बार 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 नाश्ते में, तो क्या होगा कि उस गिजा की कसरत होती जाएगी, उसके असरात होते चले जाएंगे आप पर जो कि वो नहीं होने चाहिए, उसके मुजिर असरात डेवलप करने लगेगी। अच्छा, मुख्तलिफ चीजें अलग अलग इस्तेमाल करेंगे तो अलग अलग चीजों के फायदे भी आपको हासिल होते चले जाएंगे, तो अगर हो सके तो लोग कोशिश ये करें कि फरमाइश करके जो भी उमरा और हज के ऊपर जा रहा उससे फरमाइश करके आबे जमजम जरूर मंगवाए कर, घर की बोतलों के अंदर पानी में थोड़ा थोड़ा सा हर दिन बाद, यानी पूरे साल चलाएं, बार बार मंगवाते रहें, इंतजाम करें उसके और घर वालों को, उसका एक रूहानी असर होता है जमजम का, निफाक दूर होता है। सबसे पहली बात तो है कि रिवायत में है कि मुनाफिकीन इसको कम कम पीते हैं और मोमिनीन जो है कसरत के साथ पीते हैं, तो अच्छा इससे भूख भी कम हो जाती है। वो अफराद जो डाइटिंग वगैरह के बहुत ज्यादा शौकीन हैं वो कसरत से जमजम अगर पिए, लोग भी अक्सर भूख लग रही होती है, लोगों ने बाकायदा इस बात को सुनने के बाद ऑब्जर्व किया है, बाकायदा वहां एक्सपीरियंस किया है कि अगर भूख भी लग रही हो और खाने काबा वगैरह जाएं और वहां दो एक गिलास आबे जमजम के पी लें तो उसके बाद ऐसा लगता है कि वैसे भूख खत्म हो गई हो, ये बाकायदा कोई एक्सपीरियंस भी करके देख सकता है, तो ये खुद भूख को भी मिटाता है, तो जमजम से जो जाहिर है अंदर जाएगा तो उसके अंदर रूहानी ताकत भी आएगी, और जिस्मानी ताकत के लिहाज से भी ये जब ही है कि जब इंसान सही के लिए जाता है तो सही पर जाने से पहले सफा और मरवा के दरमियान जो सही होती है मुस्तहबात में से है कि एक दुआ पढ़कर उस वक्त जमजम को पिए, जिस्मानी ताकत भी पैदा होती है सही के लिए और रूहानी तौर पर भी जमजम जो है वो अपने असरात जो है वो रखता है, जैसे कि निफाक दूर हो जाता है, निफाक अमली निफाक एतकादी तो मोमिनीन के अंदर नहीं पैदा होता कि वो एतकादी तौर पर मुनाफिक हो जाए, लेकिन निफाक अमली होता है कि हमारा इल्म हमारे अमल से मुताबिकत नहीं करता। हमें पता है बहुत सारी चीजें हमारे इल्म में हैं कि इनको करना चाहिए लेकिन हम नहीं करते। बहुत सी चीजें हमें पता है कि इनका ये नुकसान है, हराम है, लेकिन हम फिर भी अंजाम दे लेते हैं। इसको निफाक अमली कहा जाता है। और जैसे जितना आदमी जमजम पीता जाता है उसके अंदर से निफाक का मर्ज दूर होता जाता है। तो कोशिश करके मुस्तकिल पूरे साल में एक साइकिल चला जाए, घर के पानी की जो बोतलें हैं उसके अंदर थोड़ा थोड़ा सा, खवातीन की जिम्मेदारी है कि वो उसमें जमजम डालें ताकि वो नूरानियत आहिस्ता आहिस्ता औलाद के अंदर, और लोगों से जहां इतनी कोशिशें करके आप इधर उधर से फरमाइशें करके चीजें मंगाती हैं उसमें जमजम की फरमाइश करें। खुद पैगंबर मक्के से जो आता था उससे जमजम की फरमाइश करके जमजम मंगवाते थे, मदीने से आने वालों से जो है वो अजवा खजूर मंगाया करते थे। तो बहरहाल फरमाइश भी की जा सकती है, और बाकायदा उसकी एक दुआ भी है जमजम की, अल्लाहुम्मा जालहु इल्मन नाफियान व रिस्कन वासियान व शिफाअन मिन कुल्ले दाइन व सुक्मिन, के परवरदिगार मुझे नफा बख्श इल्म जो है वो नसीब फरमा, इल्म नाफे हो, रिस्क वासे हो, और शिफाअन मिन कुल्ले दाइन व सुक्मिन, और हर किस्म की बीमारी और हर खराबी से भी महफूज फरमा। तो यहां पर दाइन बीमारी से मुराद जिस्मानी बीमारियां हैं, और व सुक्मिन खराबियों से मुराद रूहानी तौर पर जितनी भी खराबियां और बीमारियां हैं वो सब जमजम पीने से दूर हो जाती हैं। तो और हर गम से भी, यानी डिप्रेशन वगैरह के मर्ज से भी अमान मिलती है, यानी बाकायदा ये हर गम से निजात देने वाला जो है पानी शुमार किया गया। और जमजम ऐसा बाकायदा पूरी किताब भी जराए जमजम इरफान के नाम से, आयतुल्ला बहजत के हालात पर किताब जमजम इरफान के नाम से भी लिखी गई है, आगा रीशाहरी ने लिखी है। और जमजम ऐसा यानी लफ्ज है कि जमजम अहकाम के नाम से बहुत सी वेबसाइट्स और अहकाम वगैरह की जो है वो भी इस पर डाली गई। तो बहरहाल अच्छा, अब यहां पर एक लोगों ने उस लिहाज से एक एतराज भी किया, आगा बहजत भी फरमाते थे कि अगर आब जमजम में खाके शिफा मिलाई जाए तो और बीमारों को दें तो हर किस्म के बीमार को शिफा मिल सकती है, आब जमजम के अंदर खाके शिफा, असली खाके शिफा अगर मिलाकर दी जाए। तो लोगों ने, बहुत से वहाबी हजरात ने इसके ऊपर ही एतराज किया कि भाई अगर ऐसा ही है तो फिर आगा सिस्तानी खुद इलाज के लिए जो उन्होंने क्यों नहीं इस्तेमाल कर लिया, आब जमजम के अंदर जो है मिलाते खाके शिफा और वहीं पर अपना इलाज कर लेते, और क्यों आयतुल्ला हाफिज बशीर नजफी जो है वो गए और इलाज के लिए, ये क्यों नहीं जमजम और खाके शिफा को इस्तेमाल किया, और क्यों रहबर मुअज्जम थोड़े दिन पहले अस्पताल में ऑपरेशन के लिए गए, क्यों ना इसको इस्तेमाल करके शिफा याब हो गए, यानी तंज किया एक लिहाज से। तो हमारे उलमा ने इसके बड़े जवाब दिए। देखिए, पहले आसान तरीन जवाब तो यह कि दवा अलग चीज है, शिफा अलग चीज है। खाके करबला और जमजम दवाएं नहीं है, इसमें शिफा करार दी गई। दवा तो आपको अलग से करनी क्योंकि हुक्म खुदा है कि दवा आपको करनी। मसलन अगर किसी शख्स को ब्लड प्रेशर हो गया तो ब्लड प्रेशर की गोली उसको खाना। इसी तरीके से मसलन अगर किसी शख्स का खून जिस्म से निकल रहा है तो पट्टी उसको बांधना, और अगर किसी शख्स की मसलन हड्डी टूट गई है तो बहरहाल उसको जो है उसका हड्डी टूटी हुई हड्डी का ऑपरेशन करवाना। खाके शिफा और जमजम हर बीमारी की दवा नहीं, हर बीमारी की शिफा है। दवा भी जारी रखें, साइड में इनको भी इस्तेमाल करें तो इससे शफायाबी मिलेगी। जब ही आब जमजम की जो दुआ है इसमें व शफाम इन कुल्ले दाइन व सुकमिन का व शफान, तो शफा का लफ्ज उसके अंदर जो है वो आया कि इसके अंदर शिफा है। देखिए, शहद के मुतालिक मिलता है रिवायात के अंदर कि शहद के अंदर भी शिफा है। शहद के लिए कुरान ने कहा कि फी शिफाउल लिन्नास। सूरह फातिहा के मुतालिक कहा जाता है कि फी शिफाउन मिन कुल्ले दाइन, हर किस्म की बीमारी से शिफा है, दवा नहीं है, शिफा है। वनुनज़्ज़िलु मिनल कुराने मा हुवा शिफाउन, कुरान के लिए कहा गया कि कुरान के कुरान भी जो है वो शिफा है। नमाज को कहा गया कि फ़इन्ना फ़ीहा सलातुन सलातिन शिफाउन, जो नमाज है इसको भी शिफा करार दिया गया है। आयतुल्लाह मोहसिनुल हकीम है कि नजफ से करबला जो पैदल जाने की रस्म शुरू हुई थी उसमें जब पैदल रस्ते में किसी भी जगह रुककर जहां नमाज का वक्त हुआ वहीं पर नमाज पढ़ना शुरू कर दी। तो सिर्फ जिस्मानी एतबार से इसके अंदर फायदे नहीं बल्कि रूहानी एतबार से शिफा है इसके अंदर, नमाज को भी शिफा कहा गया। जिक्र जो है ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलील अज़ीम, इसको भी शिफा कहा गया रिवायत में, शिफा दवा नहीं। और अल्लामा जलालुद्दीन सियूती ने जो किताब जामा सगीर लिखी उसमें लिखा है कि पैगंबर की बाकायदा हदीस भी है कि जो गुबारे मदीना है उसमें हर जुजाम के मरीज के लिए शिफा है। यानी जो मदीने की जो मिट्टी का जो गुबार है वो जुजाम के मरीज को मसलन अगर लगाया जाए तो उसको उसको शिफा मिल जाएगी। تو یہاں پہ بھی پیغمبر نے غبار مدینہ کے لیے شفا کا لفظ استعمال کیا ہے. اسی طریقے سے اجوا کھجور کے لیے بھی شفا کا تذکرہ آیا. حضرت عائشہ سے مروی جو باقاعدہ پیغمبر کی روایت بھی ہے کہ جس میں اجوا کھجور کو شفا قرار دیا گیا ہے, شفا اور دوا کے طور پہ بھی اجوا کھجور کہ اجوا کے روایت میں ملتا ہے کہ امیر المومنین کی اپنی موجودگی میں ایک شخص کو ایک دفعہ دل کا دورہ پڑا تو امیر المومنین نے اجوا کھجور کی گٹھلی کو پیس کر اس شخص کو دیا, اسی وقت اس کا دل کا مرض جو ہے وہ ٹھیک ہو گیا. یعنی تو بہرحال اچھا اجوا کھجور کی بھی کتنی الگ الگ کوالٹیز کی جو اجوا کھجور آتی ہے اور الگ الگ ورائٹیز ہیں اس کی, تو وہ کوشش کریں کہ آپ اچھی والی اجوا کھجور جو ذائقے میں بہت اچھی ہوتا ہے, لوگ سستی ترین وہاں جاتے ہیں 10 ریال کی اور اس طرح سے جو ہے وہ جو ملتی ہیں سوکھی ہوئی ٹائپ کی, تو وہ بچے عام طور پہ بھی کھانا اس کو پسند نہیں کرتے, اس کی اچھی ورائٹی اور اچھی کوالٹی کی جی چیزیں بھی آتی ہیں, تو وہ آپ کوشش کر کے ایسی آپ اجوا کھجور منگائیں, اس کو گھر میں استعمال کروائیں, اس کے بہت زیادہ جو ہے فائدے شفا ہے اس کے اندر. اسی طریقے سے باقاعدہ روایات کے اندر ہی علماء نے سارے جوابات دیے اس بات کے, لوگ جو کھانے پینے کی چیزوں پہ مگر ہمارے ہم کہتے ہیں نا کہ جناب اس کے اندر شفا ہے اور تبرک امام حسین کے اندر شفا ہے اور اس پہ لوگ اعتراض کرتے ہیں, تو آپ کے سامنے یہ سب چیزیں بھی رہے. مثلا روایات کے اندر اونٹ کے دودھ کے متعلق کہا گیا کہ اس میں شفا ہے, حتیٰ کہ اونٹ کے پیشاب کے متعلق کہا گیا کہ شفا ہے. اسی طریقے سے حدیث کے اندر یہ بھی آیا ہے کہ گائے کے دودھ میں ہر بیماری کی شفا ہے, شفا. اسی طریقے سے پیغمبر نے جملہ بھی ارشاد فرمایا کہ نمک کے اندر شفا ہے, بلکہ 70 قسم کی بیماریوں کی شفا نمک کو قرار دیا گیا ہے. اسی طریقے سے مومن کے وضو کے اندر جو پانی استعمال ہوتا ہے, مومن جو وضو میں پانی استعمال کرتا ہے اس کو بھی کہا گیا ہے کہ 70 دردوں کی شفا ہے. کتنے ایسے افراد ہیں جو نفیسہ خاتون کا واقعہ ملتا ہے کہ جو انتہائی بلند معیار کی عارفہ خاتون تھیں اور ان کے وضو کا پانی کافر تک لوگ جمع کر کے لے جاتے تھے اور اپنے مریضوں پہ لگاتے تھے اور وہ شفا یاب ہو جاتے تھے. اللہم صل علی محمد. تو علماء اس طرح کی کتنی مثالوں کے ذریعے دشمنان اہل بیت کو بھی جواب دیتے ہیں کہ انہوں نے اگر طنز کیا کہ خاک شفا سے علاج کر لیتے اور زمزم پی کے علاج کر لیتے تو وہاں جانے کی کیا ضرورت تھی علاج کے لیے, تو اس میں بھی انہوں نے جواب دیے کہ ان سب چیزوں کے اندر شفا ہے, یہ دوا نہیں کہا گیا. دوا تو اپنے جو ہے وہ اسلامی حکومت اس کو کرنا. ابن کثیر دمشقی نے باقاعدہ, ابن تیمیہ جو کہ وہابی فرقے کا باقاعدہ سرخیل ہے اور انہیں کے ذریعے ان کے سارے عقائد جو بنے ہیں, باقاعدہ البدایہ و النہایہ جو ابن کثیر دمشقی کی کتاب ہے اس کے اندر بھی اس کا تذکرہ ہے کہ ابن تیمیہ جو تھا, جو وہابی فرقے کی جس نے بنیاد رکھی ہے, خود اس کی جو قبر ہے دمشق میں, سیریا میں, شام میں, دمشق میں, تو لوگ اس کے مرنے کے بعد اس کے غسل میت کا جو پانی تھا اس کو لے گئے تھے اس کے ماننے والے اور بے انتہا رو رہے تھے اور گریہ کر رہے تھے اور کہہ رہے تھے کہ اس کو ہم پئیں گے اس سے ہمیں شفا ملے گی. یعنی ابن تیمیہ کے غسل کا جو نجس پانی تھا اس کو پینے میں شفا سمجھ رہے تھے وہ, سبحان اللہ. یعنی ابن تیمیہ کے غسل کا جو نجس پانی ہے اس میں تو شفا ہو اور تربت امام مظلوم میں شفا نہ ہو. اچھا اسی طریقے سے ابن ناصر الدین دمشقی نے باقاعدہ لکھا ہے کہ خاک قبر ابن تیمیہ جو ہے اس کو بھی لوگ شفا کے لیے لے جاتے تھے اس کی قبر کی مٹی کو, اور اس کے معتقدین اپنی آنکھوں میں سرمے کے طور پر لگایا کرتے تھے. تو افسوس ہے کہ ایسے افراد آج قبر جو امام حسین کی جو خاک ہے اس کے شفا یاب ہونے کے لحاظ سے اس کے انکاری ہیں اور ان لوگوں کے ان تمام نجس پانی اور اس طرح ان کی قبروں کی مٹی کو جو شفا سمجھتے رہیں. اور علامہ زاہبی نے تو باقاعدہ لکھا ہے کہ لوگ امام بخاری کی جو قبر ہے, امام بخاری کی قبر جو ازبکستان ہے وہاں پر سمرقند میں, وہاں پر ان کی قبر کی مٹی کو شفا کے لیے جو ہے اٹھا کر لے جایا کرتے تھے. تو اگر کوئی ہم پر یہ اعتراض کرتا ہے تو یہ اعتراض اس کے اوپر بھی پلٹتا ہے کہ آپ بھی تو علاج کرواتے ہیں, جب خاک مدینہ سے علاج ہو سکتا ہے اور ابن تیمیہ کی قبر کی مٹی سے اور اس کے غسل کے پانی سے ہو سکتا ہے اور اونٹ کے پیشاب سے بھی علاج ممکن ہے, تو پھر آپ یہ جو ہے الگ سے دوائیں کیوں کرتے ہیں اور علاج کیوں کرواتے ہیں جا کر. تو جو ہم پر اعتراض ہوگا وہ اعتراض پلٹ کے ان کے اوپر بھی جائے گا, لیکن آپ کو اس کا جواب پتا ہونا چاہیے. تو دوا کے ساتھ شفا کی چیزوں کا بھی اہتمام کریں, تو یہ تمام چیزیں کھانے پینے کی میں بھی اس انداز سے شفا ہوتی. تو اسی طریقے سے کھانے پینے کی جو چیزیں, جیسے کہا جاتا ہے کہ امام حسین علیہ السلام کی مجلس عزا کا جو تبرک ہے, مجلس سے امام حسین کا تبرک، وہ چیزیں امام حسین سے منسوب ہو کر شفا یابی کی ان کے اندر صفت پیدا ہو جاتی. یہ اب افسوس کی بات ہے کہ مجلس حسین کو بجائے امام حسین سے منسلک کرنے کے تبرک کی ان چیزوں سے منسلک کر دیا. جیسے کون سی مجلس ہے؟ حلیم کی مجلس ہے، شیرمال کی مجلس ہے، اور بریانی کی مجلس ہے، اور دال چاول کی مجلس ہے، اور پیزا کی مجلس ہے. تو یہ اس قسم کی چیزوں یہ نہیں کرنا چاہیے. مجلس حسین ہو ٹھیک ہے، تبرک میں یقینی شفا ہے، انسان اعتقاد کامل کے ساتھ اس تبرک کو اگر استعمال کرے تو بہت اچھا. خود پیغمبر کے اپنے دور میں ان چیزوں سے تبرک لیا جاتا تھا. پیغمبر اسلام کے باقاعدہ وضو کا پانی ایک برتن میں صحابی جمع کرتے تھے اور اس کو جمع کر کے لے جاتے تھے. رسول اللہ مثلا ڈول سے پانی نکالتے تھے. بہت سے کنواں بیر غرض کے نام سے جو مدینے میں ہے، اور یہاں زیارت کے لیے بھی لے کر جایا جاتا ہے. تو ابھی تک اس سال کی حد تک بھی جو ہے وہ لے کر گئے ہیں. بہرحال یہاں تک، یہ تو خیر ذرا اس کی پرانی تصویر ہے، پھر ایک باؤنڈری وال اس کے گرد میں کھود دی گئی تھی، بنا دی گئی تھی. تو بہرحال جو بچ جاتا تھا پیغمبر دوبارہ اس ڈول کو پانی جو ہے وہ اس کنویں میں ڈال دیتے تھے. لوگ اسی کنویں کا پانی لے جا کر اپنے بیماروں کو پلاتے تھے اور زخموں کے اوپر لگاتے تھے اور شفا یابی نصیب ہو جاتی تھی. اور اسی کنویں کے پانی سے ایک روایت کے مطابق پیغمبر کو غسل بھی دیا گیا. اور باقاعدہ جو کتاب طبقات الکبریٰ ہے، اور اس میں خود ابن تیمیہ کا قول اس میں بھی ہے، اور کتاب جو وفاء الوفا ہے اس کے اندر بھی یہ قول ہے ابن تیمیہ کا، جو وہابی فرقے کا جو بانی ہے، جو اس بات کا اعتقاد بھی نہیں رکھتے لیکن خدا ان سے وہ چیزیں لکھوا دیتا ہے، کہ لوگ ممبر رسول کی عین اسی جگہ کے اوپر ہاتھ لگاتے تھے جہاں پیغمبر اسلام نے اپنے ہاتھ کو لگایا ہوتا تھا. اور آج بھی علماء بیان فرماتے ہیں کہ جو ممبر رسول ہے، حالانکہ یہ منسوب ہے، یہ اصل ممبر نہیں ہے، لیکن پیغمبر اسلام کا جو اصل ممبر تھا اسی جگہ پہ رکھا ہوا تھا، وہاں ایک دوسرا ممبر رکھا ہوا ہے. تو اس کی جو سیڑھیاں ہیں اس کے اوپر غالباً تیسری یا چوتھی سیڑھی جو ہے اس کی، اس پہ اگر کوئی شخص اپنی آنکھوں کو ملے تو اس کی بینائی بہت قوی ہو جاتی. باقاعدہ اس کے اندر ابھی تک یہ، حالانکہ اس پر آج کل جو خود وہاں کا جو بھی خطبہ دینے والا ہے وہ اس کے اوپر بیٹھتا ہے، لیکن یہ جگہ پیغمبر اسلام سے منسوب ہونے کی وجہ سے آج بھی شفا یابی رکھتی. تو یہ سب چیزیں ایسی ہیں. تو اسی طریقے سے دیکھیے، اسلام نے کھانے پینے کی جو ریکمینڈیڈ چیزیں ہیں اس کے اندر بھی شفا جو ہے وہ قرار دی. جب یہ کہا جاتا ہے کہ جو بچے کا تہنیک کا مسئلہ ہے، بچے کا گلا اٹھانا پیدائش کے بعد، جسے پہلی غذا جو گٹھی پلائی جاتی ہے اس کو گلا اٹھانا جس کو کہا جاتا ہے، تو اس کے اندر بھی مستحب ہے کہ اس کا پہلے سے انتظام کر کے رکھنا چاہیے کہ یا تو اصلی تربت امام مظلوم کی جو مٹی ہے وہ اس بچے کو جو ہے وہ اس کے منہ میں جو ہے وہ پہنچائی جائے، یا اس کے چند ایک ذرات یا اس طرح سے، یا مائے فرات. اچھا، یہ والا فرات کا پانی اس میں تو لوگ یہ لے کر آتے ہیں پی رہے ہیں اس کو تو ہرگز، بلکہ ہمارے استاد محترم تو فرماتے ہیں اس کے اندر پاؤں بھی اندر نہ ڈالیں اس فرات کے پانی میں. انڈسٹریل ویسٹ جتنا بھی ہے اس کے اندر ملایا ہوتا ہے، انتہائی مضر صحت ہے. لیکن اس کو ڈیسیلینیشن پلانٹ ایک لگا ہوا، یہی فرات کا پانی وہاں کربلا میں تقریباً ہر ہوٹل کے جو عام نلکوں سے بھی جو پانی آتا ہے وہ فرات کا پانی ہوتا ہے. تو وہاں سے آپ پانی بھر کر لے آئیں، جو صاف ستھرا کیا ہوا پانی ہے. اس والے پانی کو کسی کو لا کر نہ پلائیں، نہ خود پئیں، کیونکہ اس کے اندر بہت سارے اس طرح کے فضلات وغیرہ جو انڈسٹریز کے ہیں وہ بھی اس کے اندر ملے ہوئے ہیں، جو آپ کی صحت کے لیے نقصان دہ ہیں. لیکن یہ کہا گیا ہے کہ یا تو تربت حسین سے اس کی تہنیک کی جائے، اس کا گلا اٹھایا جائے، جو گٹھی جو پہلی خوراک اس کے اندر جاتی ہے، یا فرات کا پانی. دیکھیے کھانے پینے کی چیزیں ہیں نا، لیکن ان کے روحانی فائدے. ہمارے پانچویں امام محمد باقر علیہ الصلوۃ والسلام فرماتے ہیں، حنکو اولادکم بے مائل فرات و تربت الحسین. تو باقاعدہ اصول کافی کی بھی جو روایت ہے کہ حنکو اولادکم، یعنی اپنی اولاد کی تہنیک کرو، یعنی اس کا گلا اٹھاؤ یا اس کو گٹھی پلاؤ مائے فرات سے اور تربت حسین سے. اچھا، اگر یہ نہ ملے تو پھر روایت میں آیا کہ مثلا بارش کے پانی سے بھی تہنیک کی جا سکتی ہے، ورنہ کھجور سے بھی تہنیک کی جا سکتی ہے. اچھا، ہنکو سے مراد یعنی اس کو باقاعدہ کھلانا نہیں ہے، بلکہ زبان پر لگانا یا ملنا مراد ہوتی. اور چھٹے امام نے تو یہ فرمایا کہ
اللهم صل على محمد وعلى محمد.
کہ ہر قسم کی امان بچے کو مل جاتی، ہر قسم کی برائی سے امان مل جائے گی، ہر قسم کی شر سے اس کو امان مل جائے گی اگر اس کو ان چیزوں سے اس کی تحنیک کی گئی. اور باقاعدہ کھجور سے تحنیک کا حکم بھی، یہ بھی موجود ہے آیت اللہ برجردی کی جو کتاب جامع احادیث شیعہ ہے، اس میں باقاعدہ پیغمبر کی ایک روایت کھجور کے سلسلے میں یہ ہے کہ پیغمبر اسلام نے امام حسن اور امام حسین کی تحنیک کھجور کے ذریعے کی. اور جو ہماری ایک اور کتاب ہے جواہر الکلام، اس کے اندر باقاعدہ جو روایت ہے کہ ہمارے آٹھویں امام کی کہ اگر تربت امام مظلوم نہ ملے تو شہد سے تحنیک کرو، شہد سے. اچھا، اس کا فلسفہ یہ کہ ان کھانے پینے کی چیزوں کے روحانی اثرات ہیں، یعنی پہلی خوراک ہی اگر بچے کو تربت حسین وہ چکھے گا تو اس کے اندر ایک حسینیت کا اور ایک وفاداری کا اور فداکاری کا جذبہ اس کے اندر پیدا ہوگا. مائے فرات کو پلا کر بچے کو ہر قسم کی قربانی کے لیے، دین کے لیے تیار کیا جائے گا. اسی طریقے سے کھجور کا بھی تذکرہ قرآن کے اندر اس لحاظ سے آیا ہے کہ حضرت مریم کی پہلی خوراک جو حضرت عیسیٰ کی پیدائش کے بعد، کہ مریم اس کو کھجور کے درخت کو ہلاؤ اور جو کھجوریں جو وہاں سے گریں ان کو تم کھاؤ. تو اچھا، علماء فرماتے ہیں اگر کوشش کریں کہ اگر جیسے تحنیک کے اندر کھجور کا بھی تھوڑا سا پارٹ ملا لیا جائے، مائے فرات بھی ملا لیا جائے، تربت امام مظلوم مل رہی ہے وہ بھی ملا لی جائے، کچھ شہد بھی ملا لیا جائے، بارش کا پانی، تو جتنی تحنیک کی چیزیں بتائی گئی ہیں، الگ الگ ڈفرینٹ چیزیں یوں بتائی گئی ہیں، ہو سکتا ہے کبھی کھجور کا موسم نہ ہو، کبھی تربت امام مظلوم اویلیبل نہ ہو، کسی کے پاس شہد نہ ہو، کبھی بارش کا پانی، تو مختلف چیزیں اگر سب کو ملا لیں تو اس کا مطلب ہے کہ زیادہ فائدہ مند چیز بن جائے گی. اور عام طور پر اس طرح کی غذائی چیزوں کو کھلانے کے بعد بچے کے اندر زیادہ اس قسم کے اثرات، اچھے اثرات اس کی روح کے اوپر ہیں. کھانے کی چیزیں، لیکن روحانی اثرات ڈیولپ کرنے کے لیے وہ چیزیں دی گئیں. تو اور یہ بھی کوشش کی جائے، دیکھیں پھر وہی والی بات کہ تمام چیزیں بھی جب حاصل کی جائیں گی، ظاہر پیسے کے ذریعے کھجور خرید کے لائیں گے آپ، پیسہ خرچ کریں گے ادھر ادھر سے، تو اور چیزیں شہد وغیرہ کو آپ لے کر آئیں گے، تو یہ سب چیزیں بھی مال حلال اور رزق حلال سے ہونی چاہیے. ورنہ اگر خمس نہ نکلا ہوا مال سے اگر خریدی گئی ہیں تو ان سے کوئی فائدہ نہیں ہوگا. یہ بھی حدیثوں کے اندر آئے کہ جس کی جسم کی پرورش حرام غذا سے ہوگی، وہ چیز وہ شخص کبھی جنت میں داخل نہیں ہو سکے گا. حرام سے اگر تو وہ عذاب بھگتے گا، وہ جسم سے حرام اس کا نکلے گا، آگ میں جلا جلا کے اس کی تطہیر کی جائے گی، پھر جنت کے اندر آئے گا. اور پیغمبر نے اپنے ایک صحابی سعد کو تو یہ کہا تھا کہ اے سعد، اگر تم کھاؤ تو ہمیشہ حلال چیز کھانا، اگر تم نے فقط حلال چیزیں کھائیں تو تم مستجاب الدعوات ہو جاؤ گے، تمہاری ساری دعائیں قبول ہونے لگیں گی. تو لوگوں کو بھی چاہیے کہ ایسے پیشے اختیار کریں گے جس میں حرام نہ ہو. افسوسناک صورتحال ہم اس وقت دیکھتے ہیں کہ جب لوگ ساری زندگی حلال کماتے ہیں اور جب ریٹائرمنٹ ہوتی ہے اور ساری زندگی کی جمع پونجی وہ پھر فکس ڈپازٹ میں سودی حکومتی سودی اسکیموں کے اندر لگا کر وہاں سے جو 50% جو ان کو غریب کو دینا ہوتا ہے وہ بھی نہیں دیتے، پوری زندگی حلال کمایا اور اس کے بعد آخر میں اس کو حرام جگہ کے اوپر انویسٹ کر کے یا اس کے اندر غریب کا حق نہ نکال کے اس پورے مال کو حرام کر لیا، اور پوری زندگی کی ایک لحاظ سے محنت کی جو ایمانداری سے اور حلال غذا کھائے تھے اس کا آخر میں اس کے اثر کو برباد کر لیا، ان کی حالت اظہار کو دیکھ کر زیادہ افسوس ہوتا ہے. تو کوشش کریں کہ لوگوں کو بتائیں کہ یہ سب چیزیں ایسی ہیں کہ اپنے اندر اس مال حرام وغیرہ کو نہ جانے دیں، ورنہ پھر نافرمانیاں اور جو اپنی اولاد کی دیکھنے میں آتی ہیں اور سب کچھ، یہ ان سے ان کو بچایا جا سکے. یہ بھی روایت کے اندر آیا ہے کہ جو بندہ لقمہ حرام کھاتا ہے تو 40 روز تک اس کی جو ہے وہ کوئی دعا قبول نہیں ہوتی ہے، اس کی کوئی عمل جو ہے وہ قبول نہیں ہوتا ہے. اور یہ بھی فرمایا کہ جو حرام سے جو جسم بنے ہیں وہ جہنم کی آگ میں جلنے کے لیے بہت زیادہ مناسب ہے، روایت کے اندر یہ جملہ آیا ہے باقاعدہ. تو دیکھیں ہم تو ہمارے ساتھ وہی مسئلہ ہو گیا نا کہ جسم اتنے زیادہ حرام کے عادی ہو گئے کہ بلکہ حلال غذا شاید اندر چلی جائے تو ان کو الٹی ہونے لگے یا قے ہو جائے. جیسے وہ کون سا وہ اخبار ایوننگ اسپیشل وغیرہ یہاں پہ نکلتا ہے چٹ پٹی خبروں والا، اس میں یہ تھا کہ پرانی دشمنی کی وجہ سے خالص آٹا کھلا دیا، اب اس بیچارے کے ساتھ جو وہ خالص آٹا کھانے کا عادی نہیں تھا تو اس کے اسپتال جانا پڑ گیا اس کو. تو ہم لوگوں کے لیے ساتھ باقاعدہ کبھی کبھی یہ صورتحال بھی ہوتی ہے. تو جسم عادی نہیں رہے ہیں حلال اور پاکیزہ غذاؤں کے. تو اس حد تک اس کی یعنی حلال غذا کی اتنی زیادہ اس کے فائدے ہیں کہ پیغمبر فرماتے ہیں سفینۃ البحار جو کتاب ہے پیغمبر ختم مرتبت صلی اللہ علیہ وآلہ وسلم، کہ جب بھی کوئی شخص حلال غذا کھاتا ہے تو ایک فرشتہ اس کے سر کے کنارے آ کے کھڑا ہو جاتا ہے اور اس کے لیے اس وقت تک استغفار کرتا رہتا ہے جب تک کہ وہ کھانا کھانے سے فارغ نہ ہو جائے، یعنی حلال غذا سے اتنا فائدہ کہ فرشتہ استغفار کے لیے آ کر کھڑا ہو جاتا ہے. یہ وجہ ہے کہ کھانے پینے کی جو چیزیں اس کے اندر جو حرام چیزیں جیسے مثلا یہ شراب اگر کوئی شخص پیتا ہے معاذ اللہ، یہ بھی مرض بڑھتا جا رہا ہے، لوگ عام طور پر بہت سی خواتین تک اس کی عادی ہیں اور باقاعدہ لکھ کے پوچھتی ہیں کہ صرف پیچھے چھڑانے کا کوئی ہمیں کوئی دعا یا طریقہ بتائیں، مردوں کو تو چھوڑیے اب خواتین بھی اس کی معاذ اللہ عادی ہوتی جا رہی ہیں. ام الخبائث اسی وجہ سے کہا جاتا ہے اس کو کہ کھانے پینے کی چیزیں، یہ روحانی پھر انسان ہر قسم کے جسمانی اور ہر قسم کے روحانی برائی کے اندر بھی مبتلا ہوتا چلا جاتا ہے، روح کو تباہ و برباد شراب کر کے رکھ دیتی ہے. دیکھا جائے تو ایک مشروب ہی تو ہے نا، اس کا جسم پہ اثر ہونا چاہیے تھا، نہیں روحانی اثرات. تو بہرحال جو علامہ تقی جعفری جو قرآن کی قائد ہے کہ جو پاک و پاکیزہ زمین ہوتی ہے وہاں سے پاک و پاکیزہ سبزہ ہوگا کرتا ہے اور جو خبیص زمین ہوتی ہے وہاں سے خبیصی ہوگا کرتا ہے. تو یہ دیکھیں کہ جسم کے اندر ہم کیا چیزیں ڈال رہے ہیں تو اپنے ذرائع آمدنی کا خیال کرنا چاہیے. اور یہ بھی روایات کے اندر آیا کہ حلال رزق کمانا میدان جنگ میں تلوار لے کر مقابلہ کرنے سے زیادہ سخت شمار کیا گیا. ٹھیک ہے کہ آج کل لوگ کہتے ہیں نا کہ بہت مشکل ہے، واقعی مشکل ہو سکتا ہے ہو، کیونکہ ایک سے کرنے جا رہے ہیں ہم کاروباری معاہدہ یا اپنا پارٹنر ہے وہ اس کا خیال نہیں کر رہا، ہمارے پاس جو پیسے یعنی پیسہ جمع ہے وہ انویسٹ کر رہے ہیں، پتہ چلا اس پہ پہلے سے خمس واجب الادا تھا، پروفٹ کہیں سے آ رہا ہے، اس کے اندر سود اور حرام چیز شامل ہوئی جا رہی ہے. تو یہ تمام چیزیں ایسی ہیں کہ مثلا بہت سارے لوگ جو مختلف جابس وغیرہ کرتے ہیں، عام آفس جابس جو پرائیویٹ جابس کر رہے ہیں، ٹھیک ہے اس کے اندر کوئی حرام کام بھی نہیں، لیکن حرام کس طرح سے شامل ہو جاتا ہے، مثلا ٹائمنگز کا اگر خیال نہ کریں، آپ نے مثلا 8 گھنٹے ٹائمنگز کا شروع میں اگریمنٹ کیا ہے، معاہدہ کیا ہے آپ کا، اور آپ نہ دیر سے پہنچ رہے ہیں جلدی اٹھ کر جا رہے ہیں، بیچ میں سے مثلا نماز پڑھنے کا آدھا گھنٹہ آپ کو دیا گیا تو آپ نہ ایک ایک گھنٹہ ڈیڑھ ڈیڑھ گھنٹہ لگا رہے ہیں، تو اتنے آپ سیلری کے مالک نہیں ہوتے جتنی دیر کا آپ نے وہ کام کیا. جیسے عام طور پر عام پرائیویٹ بینکس جو ہیں جو سودی کام کرتے ہیں، سودی اس میں جو جاب جو جتنی دیر وہ سودی کام کرے گا اتنی دیر کی تنخواہ اس کے لیے حلال نہیں ہوگی. تو اس کو اگر کوئی شخص مجبوری کے تحت یہ کام کر بھی رہا ہے بول تو اس کو کوشش کرنی چاہیے کہ کوشش کرے کہ وہ جائز کوئی جاب تلاش کرے، لیکن اگر وہ مجبور بھی ہے تو جب تک جاب نہیں مل رہی تو اتنی دیر جتنی دیر بھی اس نے سودی کام کیا ہے اس کے ٹائم کو کیلکولیٹ کرے، اس کے برابر یا تو اس بینک سے تنخواہ نہ لے وہ، لیکن اگر وہ وہاں سے مل ہی رہی ہے تو لینے کے بعد اتنا مال اس کو حاکم شرع تک پہنچانا پڑے گا جو حرام کام کرنے کی جو اجرت ہے وہ بھی استعمال نہیں کر سکتا. تو کتنے ایسے ذرائع ہیں کہ حرام جسموں کے اندر اس انداز سے چلا جاتا ہے. جب بھی وہ توبہ وغیرہ بھی قبول نہیں ہوتی، ایک شخص توبہ کر رہا تھا حضرت امیر المومنین کے سامنے کہ توبہ 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 کی آواز، اللہم صلی علی محمد و علی محمد، امیر المومنین سخت ناراض ہوئے. ایک طویل روایت ہے جس کو اب تو پیش نہیں کر رہا، کہا کہ جا پہلے اٹھ یہاں سے، اپنے جسم کو تو نے جو اب تک گوشت تیرا حرام سے پیدا ہوا اتنے روزے رکھ کے جسم سے وہ گوشت تیرا زائل ہو جائے، پھر تو توبہ کر، تب تیری توبہ قبول ہوگی. خالی صرف زبانی کہنے سے توبہ قبول نہیں ہوتی. تو اسی طریقے سے دیکھیے، خالی یہی نہیں کہ حلال غذا بھی اگر زیادہ کھائی جانے لگے اس تک کے روحانی اثرات ہوتے ہیں. پرخوری کی جب اس حد تک مذمت آئی ہے، اس حد تک اس کے نقصانات آئیں، بہت زیادہ انسان اگر کھانا کھانے کا پرخوری کا پیٹ بھرے ہوئے پیٹ پہ کھانے کا عادی ہو جائے، سب سے پہلے تو یہ کہ اس کا عبادات میں دل نہیں لگتا ہے، شیطان بہت خوش ہوتا ہے، نماز شب سے چیز مانے ہو جاتی ہے، فجر کے لیے اٹھنا مشکل ہو جاتا ہے. تو یہ سب روحانی اثرات، بلکہ روایت کے اندر تو یہ جملہ بھی ہے کہ پروردگار عالم کو سب سے زیادہ مکروہ ترین اور قابل نفرت بھرے ہوا پیٹ ہے، روایت کے اندر یہ بھی آیا. یعنی جو ہر وقت لوگ کہتے ہیں بھائی ہم تو پیٹ بھر کر کھانا کھاتے ہیں، پہلے پیٹ بھر لیتے ہیں پھر کھانا کھاتے ہیں، تو اس حد تک عادی ہو گئے ہیں بہت زیادہ پرخوری کرنے کے. اچھا دیکھیے، کیا کھانا ہے، بہت زیادہ اگر انسان کھانا کھانے کا عادی ہو جائے، یہ بھی آپ کو دیکھنا ہے کیا کھانا ہے، کتنا کھانا ہے، کیسا کھانا ہے، اسلام کے آداب کیا ہیں سلسلے میں. بچوں کو باقاعدہ یہاں پر مدرسے میں اس کے وہ بھی بنائے گئے ہیں، ویب سائٹ کے اوپر بھی ہم نے اپنے فیس بک کے اکاؤنٹ پہ بھی ڈالا ہے کھانا کھانے کے آداب جو ہے وہ اس کے اندر دیکھا جا سکتا ہے کہ جب تک مثلا بھوک نہ لگے آپ کھانا نہ کھائیں، جب تک پیاس نہ لگے آپ جو ہے وہ پانی نہ پئیں جو اسلام کا اصول ہے. تو واقعی یہی وجہ ہے کہ آپ نے دیکھا ہوگا افطار کے وقت کیوں آپ اتنا زیادہ, کیونکہ مومن کو یعنی سب سے زیادہ جو خوشی حاصل ہوتی ہے, دو تین موقع روایت میں بتائے گئے ہیں, اس میں ایک ہے وقت افطار خوشی. پورے دن کی شدید پیاس کے بعد جب وہ پانی پیتا ہے تو واقعی شکر خدا دل اس کا خوش ہوتا ہے. پورے دن کی بھوک کے بعد جب وہ کوئی چیز کھاتا ہے تو واقعی اس کو لذیذ محسوس ہوتی ہے. تو یہ تمام چیزیں ایسی ہیں کہ ہم نے خود ہی کھانا میں اس وجہ سے ہمیں لذتیں بھی اتنی ویسی نہیں رہیں کہ ہم بہت زیادہ اس کو استعمال کرنے لگے. حتیٰ کہ آیت اللہ بہجت تو کہتے تھے کہ عرفانیات کے جو طالب علم ہیں کہتے تھے کہ زیادہ پانی پینے سے بھی روحانیت کم ہوتی. ٹھیک ہے میڈیکل سائنس آپ کو کہہ رہی ہوگی کہ بہت دن میں اتنے زیادہ 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 پانی پینا چاہیے, لیکن بہرحال وہ کہتے تھے کہ روحانیت کے جو علم عرفانیت سیکھنے کے لیے ان کے پاس طالب علم آتے تھے تو پانی کم پینے کی تاکید کرتے تھے ان کو. اچھا پھر وہ عید اللہ بہجت باقاعدہ افسوس کرتے تھے کہ افسوس ہے کہ ہم لوگوں کے علم کے اندر ایک بے برکتی ہو گئی ہے, پہلے کی طرح کے علمی مقامات کو حاصل نہیں کر پا رہے ہیں لوگ, عمل میں بے برکتی ہو گئی, پہلے کی طرح کے لوگوں کے عمل ایسے نہیں ہیں, عمروں میں بے برکتی ہونے لگی ہے, جلد اموات ہونے لگی ہیں. فکری انحراف کی سب سے بڑی وجہ کہتے تھے کہ جو فکری انحراف ہے اس کی ایک بڑی وجہ غذاؤں کی بے اعتدالی. آیت اللہ بہجت فرماتے تھے مال حرام مال مشکوک, تو وہ یہی فرماتے تھے کہ لوگ لذیذ غذاؤں کی تلاش میں تو جاتے ہیں لیکن مفید غذاؤں کی تلاش میں نہیں جاتے, تو بس ذائقہ اچھا لگے چاہے وہ مضر صحت ہو. آیت اللہ بہجت یہ بھی انہوں نے بڑی اچھی بات ایک لکھی کہ نجف کے ایک معمر ترین, یہ تو خیر میں اس لحاظ سے کہ آپ کو دماغ میں رہے کہ ہمارے علماء کی جو عمریں ہیں وہ ہر ایک کی آپ دیکھیں 100 سال 90 سال 95 سال, اس میں علمی بہار کے اوپر ہوتے ہیں, درس خارج وغیرہ دے رہے ہوتے ہیں, اور کتنی ان کی عمریں, لیکن کوئی جسمانی طور پر کوئی بیماری نہیں ہوتی. اور آیت اللہ وحید خراسانی 90 سال سے بھی متجاوز ہیں, آپ دیکھیں قریب کی نگاہ بھی خراب نہیں ہے اور دور کی نگاہ, البتہ کہ اس کے لیے چشمہ لگا دیں, قریب کی نگاہ آپ دیکھیں کہ وہ پڑھ رہے ہیں بغیر اس کے جو ہے قرآن مجید. تو آیت اللہ بہجت فرماتے ہیں کہ 100 سال سے زائد عمر کے ایک نجف میں ایک بزرگ تھے, وہ کہہ رہے ہیں ہم انہوں نے پوری 100 سال کی عمر گزار دی تھی لیکن آج تک کبھی بھی نہ کوئی دوا استعمال کی تھی نہ کسی طبیب اور ڈاکٹر کے پاس گئے تھے. تو ان سے پوچھا گیا باقاعدہ کہ آپ 100 سال آگا آپ نے عمر گزار دی ہے اور آپ پھر بھی کسی طبیب اور ڈاکٹر کسی دوا کو آپ نے آج تک استعمال نہیں کیا, کیا اقدامات آپ نے ایسے کیے کہ آپ بیمار کبھی نہیں پڑے؟ تو انہوں نے بڑا عجیب اچھا جملہ کہا, کہا یہ فقط میں نے تابع شریعت ہو کر غذا کھائی, کمن و کیفن, یعنی کتنی کھانی ہے اور کون سی کھانی ہے اور کب کھانی ہے, ان سب میں نے سب میں میں نے دستورات شرعی کا خیال کیا, مستحبات مکروہات کا خیال کیا ہے, کب کھانا ہے کتنا کھانا ہے کون سی چیز کھانی ہے کون سی چیز نہیں کھانی ہے, لہذا کبھی بیمار ہونے یا طبیب کی طرف مراجعہ کرنے کی ضرورت ہی پیش نہیں آئی. یعنی واقعی اگر آپ کھانے پینے جب بھی توضیع المسائل کے اندر باقاعدہ کھانے پینے کے مستحبات و مکروہات اور کھانے پینے کے آداب یا کھانے پینے کے آداب کے عنوان سے ہر توضیع المسائل کے اندر ایک سیکشن, وہ اس وجہ سے کہ دیکھا جائے تو اس کی کوئی ضرورت نہیں تھی, عام سی نارمل سی بات ہے, اس کو نہیں بھی ہوتا, اہم اہم باتیں بیان کی جاتی ہیں لیکن توضیع المسائل میں الگ سے چیز شامل کی گئی جسے آپ جا کر پڑھیے گا, آج تو میرے پاس وقت نہیں ہے اس کو پڑھوں. تو اس لحاظ سے دیکھیے ان تمام حلال غذاؤں کا بھی اتنا زیادہ فائدے ہیں کھانے کے اور حرام غذاؤں کے کتنے زیادہ آپ نے نقصانات سنے. بہت ساری ایسی چیزیں بھی ہیں جیسے یہ دالوں کے متعلق کہا جاتا ہے, روایت کے اندر جملہ بھی آیا کہ اے علی, یعنی مسور کی دال کے لیے بھی ہے اور ایسے عام دالوں کے لیے بھی ہے, کہ یہ بابرکت اور مقدس غذا ہے دال, بابرکت اور مقدس غذا ہے, دل کو نرم کرتی ہے دالیں, اور روایت میں ہے کہ آنکھوں سے اشک کو, یعنی جب دل نرم ہوتا ہے تو آنکھوں سے اشک جاری ہوتا ہے, انبیاء کی غذا ہے دال, انبیاء کی. اچھا یہی وجہ ہے کہ بہت ساری چیزیں ایسی دیکھیے اثرات رکھتی ہیں, گوشت کو اچھی طریقے سے دھونے کا جب بھی حکم ہو کہ اس میں سے خون وغیرہ نکل جائے, کیونکہ بے احتیاطی اگر نہ کریں یا ملازموں کے ہاتھوں میں اگر دے دیا جائے وہ اچھی طرح سے نہ دھوئیں تو خون وغیرہ اس گوشت میں وہ جسم میں جاتا ہے اور اس سے دل بہت زیادہ سخت ہو جاتا ہے, حتیٰ کہ اتنا سخت ہوتا ہے خون کہ وہ اپنے کسی قریبی باپ کو اور اولاد تک کو بھی جو ہے قتل کر سکتا ہے, یعنی اس کے اندر اتنا اس کا دل جو ہے وہ سخت ہو جاتا ہے. تو مال حرام کے لحاظ سے بھی اس کے اندر بھی اسی طرح کی صلاحیت پیدا ہو جاتی کہ دل سخت ہونے لگتا ہے. تو یہی وجہ ہے بس آخری میں اس پہ ہم کہ اتنی زیادہ اس چیزوں کی اہمیت ہے, چھوٹی چھوٹی چیزوں کا بھی بعض اوقات خیال کرنا ہوتا ہے, کہ آیت اللہ جواد عملی فرماتے ہیں کہ ایک دفعہ ہم رہبر معظم کی خدمت میں گئے, کچھ حکومتی عہدیدار بھی تھے ایک میٹنگ کے سلسلے میں, تو وہیں پر ہی رہبر معظم کے بیٹے مصطفیٰ خامنہ ہی وہ بھی وہاں پر موجود تھے. جب کھانے کا وقت آیا تو رہبر نے اپنے بیٹے سے کہا, بیٹا تم اب گھر جاؤ, گھر جا کر کھانا کھاؤ. سب نے کہا کہ اگر رہبر موجود ہیں مصطفیٰ, ہمارے ساتھی بیٹھ جائیں کھانے کے لیے. کہا کہ نہیں, یہ بیت المال کا پیسہ ہے, گھر میں کھانا موجود ہے, یہ اس کے لیے حرام ہے کہ یہاں پر بیت المال کے پیسے سے یہاں پر یہ کھانا کھائے, اس کو چاہیے کہ گھر جا کر کھائے. تو اتنی چھوٹی چھوٹی چیزیں جو بظاہر ہمیں نظر آتی ہیں, لیکن وہی ہے کہ انسان اپنے جسموں میں, اپنی اولاد کے جسموں میں بھی ان حرام غذا کو پہنچنے سے بچائے. اگرچہ موضوع اتنا زیادہ طویل تھا, جسمانی اعتبار سے بھی آپ نے دیکھا کہ بس صرف یہی غذائیں تو نہیں ہیں, اس کے بعد بھی بہت ساری ایسی ہیں, لیکن ایک لمحہ فکریہ ایک لحاظ سے آپ لوگوں کو دے دیا گیا ہے کہ آپ اس پر غور کریں ان تمام چیزوں پر, اور ایسی خود غذاؤں کی تلاش میں رہیں تاکہ یہ روحانیت کو قوی سے قوی آپ کی جو ہے وہ بناتی چلی جائیں. تو چیزیں بھی اس میں مسائل فقہ بھی آج میں نے کچھ بھی بیان نہیں کر سکا جو اصلاً غذاؤں کے سلسلے میں جسے حرام ہو جاتی ہیں, لیکن کیونکہ اور موضوعات بھی ابھی کافی زیادہ ہمارے پاس آئندہ دنوں میں موجود ہیں تو اس پہ اکتفا کرتے ہیں. باقی آپ لوگ خود محنت کر کے چیزوں کو نکالیے. وصلی اللہ علی محمد و علیہ الطیبین الطاہرین.
اللہ جل جلالہ.